السلام عليكم ورحمة الله وبركاته. إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. أما بعد، فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وعلى آله وسلم، وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار. قال الله تبارك وتعالى: وقل رب زدني علما. قابل احترام علماء کرام، میرے محترم دینی بھائیوں اور قابل احترام ماں بہنوں، پچھلے دروس میں طلب علم کے آداب سے متعلق کچھ باتیں ہم نے دیکھیں. ایک طالب علم کو کن اوصاف کا، کن صفات کا حامل ہونا چاہیے اور کن اصولوں کا اہتمام کرنا چاہیے، یہ کچھ باتیں اس سے پہلے جو دروس ہوئے ہیں اس میں ہم نے دیکھی ہیں. طالب علم کے لیے اگر اس کا راستہ صحیح ہو تو منزل پر پہنچنا ممکن ہوتا ہے، یقینی ہوتا ہے. لیکن اسی کے ساتھ ساتھ راستے پر چلتے وقت درمیان میں جو مشکلات پیش آتی ہیں، اگر وہ صحیح قوانین اور اصولوں کی رعایت کرتے ہوئے اس راستے پر چلے تو منزل پر پہنچنا بالکل یقینی ہو جاتا ہے. ایک طالب علم یا تو راستہ غلط چنتا ہے، یا تو راستے پر مسلسل چل نہیں پاتا، یا پھر چلتا ہے تو صحیح سلیقے سے نہیں چلتا. یہی وجہ ہے کہ بہت سارے طالب علم اس میدان میں، اس راستے پر ناکام ہو جاتے ہیں. لہذا اگر شروع ہی سے ہم صحیح اصولوں اور ضوابط کی رعایت کریں، ان کا اہتمام کریں، تو علم کا یہ قیمتی سفر اور یہ مبارک سفر ہمارے لیے جنت کا سفر بن جاتا ہے. جیسا کہ پچھلی حدیث میں ہم نے دیکھا تھا کہ من سلک طریقا یلتمس فیہ علما سہل اللہ لہ بہ طریقا الی الجنہ، کہ جو کوئی شخص طلب علم کے لیے کوئی راہ چلتا ہے تو اللہ تعالیٰ اس کے اس عمل کی برکت سے اس کے لیے جنت کا راستہ آسان کر دیتا ہے. لہذا اس راستے کا سلوک، اس راستے پر چلنا اسی طریقے سے ہونا چاہیے جو اللہ کو مطلوب ہے، جو پیارے رسول صلی اللہ علیہ وسلم نے ہم کو سکھایا ہے، اور جس راستے پر صحابہ اور سلف چلے ہیں، جو کہ سب سے پہلے طالب علم ہیں دین کے صحابہ. آئیے اس سے آگے بڑھتے ہوئے ہم کچھ اور باتیں دیکھتے ہیں. پچھلے دروس میں 9 آداب ہم نے طالب علم کے لیے دیکھے تھے، ان کا اعادہ مناسب نہیں سمجھتا ہوں اس لیے کہ وقت کافی ہو جائے گا، زیادہ اب نکات بڑھتے چلے جائیں گے. 10واں باب یا 10واں نقطہ یا 10واں اصول ہم دیکھ رہے تھے. 10ویں چیز کیا ہے؟ طلب علم میں تأنی و تدرج. ایک انسان علم حاصل کرے، علم کا شوق انسان کے اندر عمل کا جذبہ پیدا کرتا ہے، یعنی علم کے حاصل کرنے کے لیے دوڑ دھوپ کا جذبہ پیدا ہوتا ہے. یہ اپنی ذات میں ایک اچھی چیز ہے. علم کی حرص ہونا یہ انسان کے لیے سعادت ہے، لیکن بعض اوقات یہ حرص جلد بازی کا راستہ اپنا لیتی ہے، اور جلد بازی اچھی چیز نہیں ہے. حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی فرمایا: والعجلۃ من الشیطان، جلد بازی شیطان کے اثر سے ہے. لہذا جلد بازی کی وجہ سے بعض اوقات طالب علم یا تو ایسے میدان میں کود پڑتا ہے جو اس کی عقل کے مناسب نہیں، اس کی استعداد سے باہر ہے، اور بعض اوقات اسی کا نتیجہ یہ ہوتا ہے کہ جب وہ حیران ہوتا ہے، کچھ باتیں اس کی سمجھ میں نہیں آتی ہیں، تو سرے سے طلب علم کا راستہ چھوڑ دیتا ہے. اس لیے ایک طالب علم کو چاہیے کہ وہ اپنی استعداد کے مطابق، جیسے سیڑھیاں چڑھی جاتی ہیں، پہلے پہلی سیڑھی پر قدم رکھے، اگلی سیڑھی پر اس کے بعد قدم رکھا جاتا ہے، اور اس طرح سے انسان اوپر جاتا ہے. تو علم میں ترقی اسی طرح سے ہوتی ہے. تو طالب علم کے لیے علم کی حرص ایک اچھی چیز ہے، لیکن اس میں جلد بازی کرنے کی بجائے اس کو سٹیپ بائی سٹیپ تدرج کے ساتھ سیڑھیاں چڑھنی چاہیے، علم کی سیڑھیاں اس کو اس طرح سے چڑھنی چاہیے. اور یہ اللہ تعالیٰ کا قانون ہے. اپنے اطراف فطرت کے قانون کو اگر ہم دیکھیں جو اللہ نے بنایا ہے، تو اس میں ہم کو صاف دکھائی دیتا ہے کہ چیزیں چھوٹی سے بڑی ہوتی ہیں. ادنا سے اعلیٰ کی طرف جاتی ہیں، چاہے انسان کی تخلیق ہو جس کو سورۃ الاقرا میں اللہ نے ذکر کیا ہے، سورۃ العلق میں جو جہاں علم کا بھی ذکر کیا، لیکن اسی کے ساتھ بتایا کہ اقرا وربک الاقرا، یعنی اللہ تعالیٰ نے خلق الانسان من علق، انسان کو اللہ تعالیٰ نے علق سے پیدا کیا، اس کی شروعات ادنا ہے، پھر اس کے بعد وہ کامل ہوتا ہے، اعلیٰ بنتا ہے، اسی طرح سے پودا ہے، اس کے بعد وہ پیڑ بنتا ہے۔ تو چیزیں چھوٹے سے بڑے کی طرف، ادنا سے اعلیٰ کی طرف جاتی ہیں۔ طالب علم دروس میں سنتا ہے امام البخاری ایسے تھے، صحابہ ایسے تھے ان سے اوپر، اور ابن کثیر کا علم ایسا تھا تفسیر کا، حدیث میں امام بخاری ایسے تھے، فرق کے تعلق سے اور عقائد وغیرہ کی بحثوں میں ابن تیمیہ رحمۃ اللہ علیہ ایسے تھے، حدیث کے میدان میں فلاں ایسے تھے، ہمارے دور کے علماء ایسے تھے، ان کے مجاہدے، ان کے علم کی وسعت اور ان کی یعنی علم کا اونچا مرتبہ جب دیکھتا ہے، سنتا ہے، پڑھتا ہے، اس کے دل میں ایک جذبہ پیدا ہوتا ہے کہ میں بھی ایسا بنوں، بھلے وہ آخرت کے اعتبار سے ہو، بھلے اللہ کے تقرب کے، دین کی خدمت کے اعتبار سے ہو، اچھا جذبہ ہے، میں بھی اس طرح کا علم حاصل کروں، میں بھی اتنی اعلیٰ خدمت دین کی ادا کروں۔ اب یہ جذبہ اپنی جگہ اچھی چیز ہوتی ہے، لیکن وہ یہ بھول جاتا ہے کہ امام بخاری پہلے دن امام بخاری نہیں تھے، پہلے دن ان کے پاس وہ مرتبہ اور وہ کام نہیں تھا جو انہوں نے بعد کی زندگی میں، بعد کی عمر میں انجام دیا۔ شیخ البانی ہو، ابن تیمیہ ہو یا کوئی بھی ہو، انہوں نے اپنا پہلا سبق وہ نہیں پڑھا تھا جو کام انہوں نے کیا ہے۔ تو یہ جو اصول ہے، اس کو بھولنے کی وجہ سے بعض اوقات طالب علم اپنے معلم کا دشمن بن جاتا ہے۔ معلم کے پاس جاتا ہے، مجھ کو علم حاصل کرنا ہے، اتنا زیادہ علم لینا ہے، میں اب زندگی بھر دین کا دائی بننا چاہتا ہوں، خدمت انجام دینا چاہتا ہوں۔ معلم اس سے کہتا ہے یہ کتاب پڑھو، وہ دیکھتا ہے یہ تو 10 صفحات کی کتاب ہے، میں بڑی کتابیں پڑھنا چاہتا ہوں۔ تو بعض اوقات اس کو معلم کا فیصلہ سمجھ میں نہیں آتا ہے، تو یہ چیز اس کے لیے یا تو معلم کے بارے میں بدگمانی پیدا کر دیتی ہے، یا پھر معلم سے اس کو کاٹ کے اس کو خود اپنے طور پر علم کا راستہ طے کرنے والا بنا دیتی ہے، اور اس میں آدمی کھو جاتا ہے، اس میں بھٹک جاتا ہے، حیران ہو جاتا ہے۔ بعض اوقات اس کی استعداد نہیں ہوتی ہے کہ وہ علم حدیث کے تعلق سے روات اور جرح و تعدیل اور اس طرح کی ساری بحثوں میں پڑے، لیکن بعد میں وہ اس کو جب دیکھتا ہے اور اتنے اختلافات اس میں دیکھتا ہے، خاص طور سے بعض اوقات روات کے بارے میں، راویوں کے بارے میں، حیران ہو جاتا ہے، اور کبھی اس کے لیے وہ راستہ کھل جاتا ہے کہ وہ انکار حدیث کی طرف چلا جائے۔ وہ سوچتا ہے یہ سب کیا ہے، اس کے لیے طریق، اتنے راوی، اتنے سارے اختلافات، اس میں جرح و تعدیل میں تطبیق دینا، پھر اس طرح سے مطلب کس کا قول لیا جائے، کس کا نہیں، تو یہ ساری چیزیں اس کے لیے جو ہے بہت زیادہ ہو جاتی ہیں، وہ اس کو برداشت نہیں کر پاتا ہے۔ پھر دل میں ایک شیطان وسوسہ ڈالتا ہے کہ یہ سارا ہی چھوڑ دو اور ایک کتاب قرآن ہے، اسی کو لے کے چلو۔ ایسا کئی میدانوں میں ہوتا ہے۔ ظاہر بات ہے کہ اس نے ایک ایسا کام اپنے ذمہ لیا جس کے بوجھ کے اٹھانے کی طاقت اس میں نہیں تھی۔ تو اصل میں اگرچہ اس اصول کے مخاطب معلم ہیں، معلمین ہیں، لیکن اس کا ایک سرا طالب علم کے بھی ہاتھ میں، اس لیے اس کو معلوم ہونا چاہیے کہ ایسا بھی ہوتا ہے، تاکہ معلم کے فیصلے کو وہ ناقدری کی اور بدگمانی کی نگاہ سے نہ دیکھے۔ آئیے دیکھتے ہیں اصول کیا ہے۔ یہ بہت اہم اصول ہے، بہت 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 اہم اصول ہے، اس کو یاد رکھنا چاہیے۔ تو طلب علم میں تأنی، سکون وقار کے ساتھ اور جلد بازی کیے بغیر رابطے اور یعنی تأنی کے ساتھ اس کو پورا کرنا یہ ضروری ہے، اور تدرج کے ساتھ، چھوٹا علم، پھر اس سے اوپر، پھر اس سے اوپر، پھر اس سے اوپر، اس طرح سے طالب علم کے میدان میں اس راستے پر چلے۔ اس تعلق سے امام البخاری رحمۃ اللہ علیہ فرماتے ہیں، وَيُقَالُ الرَّبَّانِي الَّذِي يُرَبِّ النَّاسَ بِصِغَارِ الْعِلْمِ قَبْلَ كِبَارِهِ۔ امام البخاری رحمۃ اللہ علیہ فرماتے ہیں، امام بخاری نے اس کو کتاب العلم میں، صحیح بخاری میں ذکر کیا ہے، باب العلم قبل القول والعمل میں، کہتے ہیں کہ یوں کہا جاتا ہے کہ ربانی وہ ہے جو لوگوں کی تربیت کرے بڑے علم سے پہلے چھوٹے علم سے۔ وہ لوگوں کی جب تربیت کریں تو ان کو ایک دم بڑا علم پہلے سکھانے سے پہلے چھوٹا علم سکھائے، اور اس کے بعد اس طرح سے ترقی کے راستے پر ان کو لے جائے۔ اس تعلق سے ابن حجر رحمۃ اللہ علیہ فرماتے ہیں، مراد کیا ہے، بڑا علم کیا ہے، چھوٹا علم؟ کہتے ہیں مراد یہ ہے کہ ان کو دقیق مسائل سے پہلے واضح مسائل سمجھائے۔ یعنی بہت پیچیدہ مسائل باز ہوتے ہیں جس میں بہت ساری دلیلوں میں غور فکر کر کے نتیجے پر پہنچنا پڑتا ہے، موٹے موٹے مسائل بھی ہوتے ہیں، تو پہلے موٹے موٹے مسائل سکھائے، واضح مسائل سکھائے جس کا سمجھنا آسان ہوتا ہے، اور پھر اس کے بعد ایسے مسائل سکھائے جن میں بہت پیچیدگی اور باریکی ہوتی ہے۔ اسی طرح سے فرماتے ہیں کلیات سے قبل جزئیات سکھائے، ایسے اصول جو بہت ساری چیزوں کو شامل ہیں کلیات، ان کی بجائے بعض جزئی مسائل ان کو سکھائے۔ مثال کے طور پر طہارت کے مسائل ہیں، ایسا کرنا ایسا کرنا ایسا کرنا، نماز کا یہ طریقہ ہے، وضو کا یہ طریقہ ہے، تو کہتے ہیں کہ اصول سے قبل ان کو فروع سکھائے۔ بہت سارے اصول ہیں، الامر یدل علی الوجوب، یا اس طرح کے بہت سارے اور اصول ہیں، فی عقائد فقہیہ ہیں، ان کو پڑھانے سے پہلے ایک طالب علم اس کا محتاج ہے کہ اس کو پہلے توحید سکھائی جائے، توحید میں موٹا موٹا اس کو شہادتین کا اقرار، اس کے معنی سمجھائے جائیں، اس کو وضو کا طریقہ، اس کو اس سے پہلے طہارت کا طریقہ سکھایا جائے، وہ حکومت کے مسائل سیکھ رہا ہے کہ مسلمانوں کا امیر کیسا ہونا چاہیے اور مسلمانوں کا حاکم کیسا ہونا چاہیے، اور جہاد کے مسائل سے لے کے پھر اس کے علاوہ خروج اور نہ جانے کتنی چیزیں، اس کو ابھی استنجا کے مسائل معلوم نہیں ہیں، اس کو ابھی التحیات کے الفاظ معلوم نہیں ہیں، اس کو ابھی روزے اور رمضان سے متعلق احکام معلوم نہیں ہیں، اور وہ ان چیزوں میں اگر پڑھتا ہے تو حیران اور پریشان ہوگا اور اپنی عاقبت خراب کرے گا۔ بہت سے لوگوں کو آپ دیکھیں گے موٹے موٹے مسائل معلوم نہیں ہوتے ہیں، لیکن وہ ایسے مسائل میں کود پڑتے ہیں جن کی استعداد ان کی نہیں ہوتی ہے، جن میں ان کو بولنا بھی نہیں چاہیے، اور یہی آج کا بہت بڑا المیہ ہے کہ آدمی کو سننے سے زیادہ بولنے کا شوق ہے، اہل علم سے پوچھنے سے زیادہ ان کو رائے دینے کا اس کو شوق ہے۔ یہ بڑی مصیبت ہے، اور اہل علم کو بہت اچھی اس بات کو بہت اچھی طرح جانتے ہیں اور اس کو برداشت کر لیتے ہیں، ان کا حلم ہے۔ تو یہاں پر یہ بات یاد رکھنے کی ہے کہ امام بخاری رحمۃ اللہ علیہ خود فرماتے ہیں ربانی کون ہے، ربانی عالم، ربانی مربی کون ہے، تربیت دینے والا کون ہے۔ جو لوگوں کو بڑے بڑے مسائل نہیں بلکہ پہلے موٹے موٹے آسان جو سمجھ میں آئیں ان کو سکھائے، اس کے بعد آگے کے مسائل ان کو سکھائے۔ شیخ محمد ابن صالح ابن عثیمین رحم اللہ فرماتے ہیں الاسالیب لطلب العلم ان یبدا الانسان بصغار العلم قبل کبارہ، علم کے حصول کا جو اسلوب ہے، جو سلیقہ ہے، ان میں سے، ان سارے اصولوں میں سے ایک اصول یہ بھی ہے کہ ایک انسان بڑے علم سے پہلے چھوٹا علم سیکھے۔ لیسعد الی السطح من اسفل درجہ، کہتے ہیں کہ آدمی چھت پر پہنچنے سے پہلے، اوپر پہنچنے سے پہلے نچلی سیڑھی سے اور سیڑھی کے نچلے درجے سے شروع کرے۔ ظاہر بات ہے آپ کو کتنا ہی اوپر کیوں نہ جانا پڑے، آپ کو پہلا قدم اپنے سامنے کی سیڑھی پر اور نچلے پائے پر رکھنا پڑے گا، اچانک اوپر آپ نہیں جا سکتے ہیں۔ فَيَبْدَأُ مَثَلًا بِالْكُتُبِ الْمُخْتَصَرَةِ، اور اس کے اصول کو اشارتاً بتا رہے ہیں کہ مثال کے طور پر یہ ہے کہ وہ مختصرات سے شروع کرے، ایسی کتابوں سے شروع کرے جن کے صفحات بہت کم ہوتے ہیں، جن میں چھوٹی سی بات ہوتی ہے اور بات ختم ہو جاتی ہے، پانچ صفحات میں، دس صفحات میں، بلکہ بعض اوقات ایک صفحے میں بھی کتاب ختم ہو جاتی ہے۔ اب طالب علم جو ہے وہ یہ نہیں سمجھ پاتا ہے ایک صفحے کی کتاب دو صفحے کی کیسے ہوگی، ہم بڑی بڑی کتابیں پڑھنا چاہتے ہیں، ہم فتح الباری پڑھنا چاہتے ہیں، بخاری کی شرح، ہم بخاری سے شروع کریں گے، سب سے معتبر کتاب قرآن کے بعد، ٹھیک ہے، لیکن پڑھانے والا اگر نہ ہو تو حیران ہو جائے گا، اس لیے کہ یعنی بعض اوقات امام بخاری کی ناقدری کر دے گا، باب کی کیا مناسبت ہے حدیث سے، اوپر باب کچھ قائم کر رہے ہیں، نیچے کچھ حدیث بیان کر رہے ہیں، اس کا اس کا کچھ جوڑ ہے، امام البخاری کی شان سمجھ میں نہیں آئے گی کہ ان کا فقہ اور تفقہ ان کا سمجھ میں نہیں آئے گا، کیوں؟ اس لیے کہ تیرا کوئی معلم نہیں ہے، تو نے اپنے طور پر شروع کر دیا، معلم سے ناراض ہو گیا اور اپنے طور پر کتاب پڑھنی شروع کر دی اور حیران اور پریشان ہو کے بھی چھوڑ دیا اس کو۔ چھوٹی کتاب شروع کریں، جسے بعض علماء بتاتے ہیں کہ الاصول الثلاثہ سے شروع کریں، دین کے تین بنیادی اصول، من ربک، ما دینک، من نبیک، یہ اتنا اہم ہے کہ اگر آج مر گیا تو قبر میں آج ہی سوال ہونے والا ہے اس کا، اس سے شروعات کریں، تو رب کو پہچان، اپنے دین کو پہچان، اپنے نبی کو پہچان، اور اس کے بعد اور بہت ساری کتابیں، مثلا طہارت کے مسائل ہیں، نماز کے مسائل ہیں، وضو کا طریقہ ہے، غسل، تیمم اور اس طرح کے مسائل ہیں جو روزانہ پیش آتے ہیں، اگر تاجر ہے تو تجارت کے مسائل سیکھیں، موٹے موٹے کیا کرنا ہے موٹا موٹا سیکھیں، اس کے بعد دقت میں جائیں، ان کی دلیل کیا ہے، ان کی دلیل کیا ہے، باریکیاں کیا ہے اس کے اندر، کس کا قول ہے، فلاں اس میں ترجیح کس کو دیں گے، کیوں ترجیح دی جا رہی، پھر کیا اصول ہے جن کی بنیاد پر ترجیح دی جا رہی ہے، حدیث یہ صحیح ہے ضعیف ہے، پہلے دن نہیں سمجھ میں آئے گا، کسی عالم کی تحقیق پر اعتماد کرتا ہوا چلے گا، اس کے بعد دھیرے دھیرے اصول حدیث تیری سمجھ میں آئیں گے، مصطلح الحدیث ہے، اسماء و رجال ہیں، جرح و تعدیل ہے، اور اس طرح سے بہت ساری چیزیں، پہلے ہی دن اگر یہ کرنے لگ جائے، علوم بہت ہیں، زندگی تھوڑی ہے اور عقل چھوٹی ہے، अकल का मामला ऐसा होता है कि बुनियाद अली बात आपको नहीं आता और आप गलत में बिल्कुल मतलब सारी चीजें करना चाहते हैं, कैसे होगा? आपको गिनती नहीं आती और आप बड़े बड़े हिसाब हल करना चाहते हैं, कैसे होगा? तो ये जो चीज है, बुनियाद अगर नहीं होगी उसके बाद इमारत कैसे तामीर हो सकती है? आपको जितनी चाहे बड़ी इमारत बनाना हो, महल बनाना है आपको, आपको पहले बुनियाद से शुरुआत करनी पड़ेगी। तो बुनियाद की ईंटें अगर आपकी मजबूत हैं, इमारत भी मजबूत होगी। बुनियाद की ईंटें अगर कमजोर हैं, इमारत भी कमजोर होगी। तो आपका बुनियादी इल्म पहला दीन का मजबूत होना चाहिए और आसानी से समझ में आना चाहिए। तो आपका अकीदा और आपका ईमान और आपका एतमाद पुख्ता होगा। अगर कच्चा इल्म पहले का होगा तो आगे की सारी बातें पुख्तगी से दिल में समा नहीं पाएंगे, क्योंकि पहले ही मरहले में यकीन नहीं था इसके पास। पहले मरहले में उसके पास शक था और उसके पास शुभहात थे, उसके पास इश्कालात थे, कैसे आदमी का दिल साफ सुथरा रहेगा? तो ये बात याद रखें कि छोटे इल्म से बड़े इल्म की तरफ, और छोटी किताबें पहले पढ़ें। उसमें फायदा क्या होगा? किताब जल्दी मुकम्मल होगी और उसके पास सेंस ऑफ अचीवमेंट या अकम्पलिशमेंट जिसको कहते हैं कि हुसूल का एहसास, ये होगा। नहीं, खत्म होने वाली है, मालूम नहीं कितने साल लगेंगे सही बुखारी पढ़ने में, और फिर उसमें वक्त बहुत लगेगा। दरमियान में आदमी का वो जज्बा नहीं होता जो शुरू पहले दिन था, छोड़ देगा। फिर कुछ दिन बाद किसी का खिताब सुनेगा, इमाम बुखारी के फजाइल सुनेगा और इल्म का शौक, उसका दर्द सुनेगा, फिर से आएगा, कहां तक छोड़ा था याद नहीं, फिर से शुरू करेगा बाब कैफ काना बदुल वही। तो अब वहां से शुरू किया, चलता रहेगा, जिंदगी भर खत्म नहीं कर पाएगा। ये इंसान का हाल होता है। तो पहले शुरू में छोटी 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 किताबें पढ़े, ताकि बाद में जब वो बड़ी किताबें पढ़ेगा तो बुनियादी बातें उसकी क्लियर हो चुकी हों। इमाम खतीब अल बगदादी रहमतुल्लाह फरमाते हैं, यम बगी लहू अन यतसब्बत फिल अख्ज़ वला युक्सिर। तालिब इल्म के लिए मुनासिब यह है कि वो इल्म के हुसूल में साबित कदम रहे, पुख्तगी इख्तियार करे, तहकीक का रास्ता अपनाए, वला युक्सिर, और बहुत ज्यादा एक साथ हासिल करने की कोशिश पहले मरहले में न करे। बल याखुदु कलीलन कलीलन हस्ब मा यहतमिलुहु हिफ्ज़ुहु व यक़रबु मिन फहमिही। कहते हैं कि बल्कि वो थोड़ा थोड़ा करके इल्म हासिल करे, हर मरतबा में थोड़ी मिकदार ले, हर मजलिस में थोड़ा, हर मुताले में थोड़ा, इस तरह से थोड़ा थोड़ा हासिल करता रहे, जो उसके हिफ्ज और उसके फहम की के मुताबिक हो। जितना याद रखने की ताकत है और जितना समझने की इस्तेदाद है उसके मुताबिक हासिल करें। फइन अल्लाह तआला यकूल वकाल अल्लज़ीन कफरू लौला नुज़िल अलैहिल कुरआन जुमलतन वाहिदा। इसलिए कि अल्लाह ताला ने खुद फरमाया कि कुफ्र करने वाले कहते हैं कि इस नबी पर, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर, कुरान एक ही मरतबा में पूरा का पूरा नाजिल क्यों नहीं हुआ? कज़ालिका, हमने ऐसे इसको नाजिल किया है थोड़ा थोड़ा करके। लिनुसब्बित बिही फुआदका, ताकि इस तरह नाजिल करने से हम आपके दिल को सबात और पुख्तगी और जमा अता करें। वरतलनाहु तरतीला, और इसको हमने थोड़ा थोड़ा करके ही नाजिल किया है। और बाद सलफ ने कतादा वगैरह ने कहा कि इससे मुराद है वो फहमनाहु तफहीमा, और इसको हमने पूरी तरह समझाया अच्छी तरह से। तो कुरान को अल्लाह ताला ने एक के बाद एक, एक आयत, कभी दो आयतें, कभी दस आयतें, कभी एक सूरत, छोटी सूरत, बड़ी सूरत, इस तरह से अल्लाह ने थोड़ा थोड़ा करके इसको नाजिल किया है, एक साथ पूरा नहीं। पिछले नबियों को ऐसी किताबें दी जाती थी, हमारे नबी उम्मी थे। अल्लाह ताला ने आपको थोड़ा थोड़ा करके कुरान दिया ताकि आपके लिए हिफ्ज और फहम में आसानी हो, और मुशरिकीन जो शुबहात पेश करते हैं तो बर वक्त उसका जवाब दिया जाए ताकि वो ज्यादा पुर असर हो। तो ये सारी चीजें खुद फहम, हिफ्ज और दिल के सबात के लिए, कि मान लीजिए परेशानी के हालात हैं, मुशरिकीन सता रहे हैं, उसमें कोई आयत नाजिल होती है, कोई सूरत नाजिल होती है, वो न सिर्फ इल्मी और हिफ्ज के एतबार से पुख्तगी का जरिया है, बल्कि वो दिल के लिए यानी पुख्तगी और ईमान की ज्यादती का भी जरिया बन जाता है। तो इस तरह से आदमी थोड़ा थोड़ा करके इल्म हासिल करे, एक मरतबा में सारा हासिल करने की कोशिश न करे। मोटी मिसाल इसकी कि आप खाना कैसे खाते हैं, आप खाना कैसे खाते हैं? खाना तो पूरा जितना प्लेट में पूरी साफ करके खाना आपको है, लेकिन आप क्या करते हैं, एक साथ पूरा नहीं खा लेते, बल्कि आप एक एक लुकमा करके उसको खाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम क्या बताया, ए लड़के दाएं हाथ से खा, बिस्मिल्लाह कह के खा, और कहां से खा, अपने सामने से खा। तो जो हमारे सामने मसाइल हैं उनको पहले आदमी हल करे, जो रोजाना के मसाइल, ये नहीं कि दूर के मसाइल पहले सीख रहा, और वाकई रोजाना के पेशाब पखाने के मसाइल नहीं मालूम, नहीं होना चाहिए। तो आदमी یہ کریں کہ وہ ایک ایک لقمہ جیسے کھاتا ہے کھانا جسم کی غذا، ویسے قلب کی غذا علم ہے، تو اس کو بھی ایک ایک لقمہ تھوڑا تھوڑا کر کے لے تاکہ ہاضمہ خراب نہ ہو، تاکہ دل کا معاملہ بگڑ نہ جائے اور اشکالات پیدا ہو کر انسان کنفیوز نہ ہو جائے۔ امام الزہری رحمۃ اللہ علیہ فرماتے ہیں، من طلب العلم جملتن فاتہ جملہ، جو ایک دم سے پورا علم حاصل کرنے کی کوشش کرتا ہے اسے سب کا سب علم چھوٹ جاتا ہے، وہ نہیں کر پاتا ہے۔ وَإِنَّمَا يُدْرَكُ الْعِلْمُ حَدِيثٌ وَحَدِيثَانِ، فرماتے ہیں کہ علم کا طریقہ یہ ہے کہ علم کو ایک حدیث دو حدیث اس طرح حاصل کیا جاتا ہے، تو ایک ایک بات علم کی، ایک ایک باب، ایک ایک مسئلہ، ایک ایک کر کے آدمی حاصل کرے، اچھے سے اس کو سمجھے، یاد کرے، سمجھنے کی اس کی گہرائیوں کی کوشش کرے، پھر آگے بڑھے۔ اس طرح سے علم میں پختگی پیدا ہوتی ہے، یہ نہیں کہ آدمی بڑی کتاب لے لے اور میں کسی کی نہیں سنوں گا۔ بعض اوقات معلم چھوٹی کتاب دیتا ہے، کہتے ہیں ترقی نہیں چاہتے ہیں، یہ باندھ کے رکھنا چاہتے ہیں، یہ بڑی کتاب پڑھنے نہیں دیتے ہیں، خود ہی پڑھیں گے، ہم کو نہیں پڑھنے دیں گے، ہمیں بھی استعداد ہے، ہمارے اندر بھی عقل ہے۔ صحیح ہے، جب تک کہ اپنے معلم سے طالب علم حسن ظن نہ رکھے اپنی ذات سے زیادہ، تب تک کہ وہ کامیاب نہیں ہو سکتا۔ معلم سے بدگمانی، اپنا استاذ جو بھی ہوتا ہے اس سے بدگمانی ناکامی کی پہلی سیڑھی ہے، اور اس سے آدمی دور ہو جاتا ہے اور پھر گمراہ ہو جاتا ہے یا علم سے محروم ہو جاتا ہے۔ تو اس کے لیے یاد رکھیں کہ اگر کوئی استاد آپ سے کہے، آپ گئے اس کے پاس، مجھ کو علم حاصل کرنا اور بہت بڑا بننا ہے، اچھی بات ہے، ٹھیک ہے، یہ کتاب پڑھی، نہیں، اربعین چالیس حدیث ہے، نہیں، مجھ کو حدیث کی سب سے بڑی کتاب مسند احمد سے شروعات کرنی ہے، 30,000 حدیث ہیں۔ کیسے؟ طالب علم کو چاہیے کہ وہ اپنے معلم پر اعتماد کرتے ہوئے چھوٹی کتابوں سے شروع کریں، تاکہ بنیادی باتیں سیکھ کر پھر آگے بڑھیں۔ چلیے آگے بڑھتے ہیں، باب نمبر 11، علم کی خاطر زہد و قناعت اختیار کرنا۔ دیکھیے، کچھ پانے کے لیے زندگی میں کچھ کھونا پڑتا ہے۔ انسان جب بھی کسی چیز میں زیادہ مشغول ہوتا ہے، ظاہر بات ہے کہ اس کی عقل، اس کے اوقات، اس کے قلوب کی جمعیت، انسانوں کو کچھ اور چیزیں ہوتی ہیں، ان سے پھیر کے اس میں لگانا پڑتا ہے۔ زندگی محدود ہے، انسان کا دن سب کو 24 گھنٹے دن بھر میں ملتے ہیں، غریب امیر، اچھا برا سب۔ اب ان اوقات کو آدمی کیسے استعمال کرتا ہے، اس کا فیصلہ ہوتا ہے۔ بعض لوگ دنیا کے پیچھے دوڑنے میں اس کو لگا دیتے ہیں، بعض لوگوں کی ذمہ داریاں ہوتی ہیں، ان کو پورا کرتے ہیں۔ طالب علم جب سوچ لیتا ہے کہ مجھ کو صلاح پر چلنا ہے، تو وہ اپنے اوقات کو صحیح استعمال کرتا ہے، اپنی راحت کو اور اپنے معاش کے اوقات کو بھی بعض اوقات اس میں لگا دیتا ہے۔ بعض طلبہ وہ ہوتے ہیں جو دنیا کے کام کے ساتھ دین کا علم حاصل کرتے ہیں، بہت اچھی بات ہے۔ بعض طلبہ ہوتے ہیں جو اختصاص پیدا کرنے کے لیے ان کو دنیا چھوڑنی پڑتی ہے، کیونکہ اتنا زیادہ علم کم وقت میں حاصل کرنے کے لیے ان کو زیادہ وقت اس کو دینا پڑتا ہے، اور یہ چیز دنیا سے محرومی کا ذریعہ بن جاتی ہے۔ ایک آدمی مدرسے میں طالب علم پڑھ رہا ہے، ظاہر بات ہے وہ نہ ڈاکٹر بنا نہ انجینئر بنا، اب ویسی تنخواہ بھی اس کی نہیں ہوگی جیسی ڈاکٹر انجینئر کی ہوتی ہے، لاکھوں سے۔ یہ بےچارا جائے گا کسی مسجد میں امام بنے گا، مدرسے کے اندر کوئی استاذ بنے گا، بس یہی اس کا جواب ہوگا، یا کسی اور ادارے میں جائے گا، پروفیسر بنے گا، لیکن ویسی تنخواہ اس کی نہیں ہوتی جیسی اس کی تھی۔ تو اس کو پہلے ہی مرحلے سے اپنے دل کو اس بات پر راضی کرنا پڑتا ہے کہ دنیا میں مجھ کو اگر یہ چاہیے، قوم کی قیادت اور آخرت میں ان سب کا ثواب حاصل کرنے کا اگر مجھ کو جذبہ ہے اور میں اس کے لیے تیار ہوں، تو دنیاوی اعتبار سے محرومی پر مجھ کو راضی ہونا پڑے گا۔ بعض اوقات بعض مراحل میں طالب علم کے لیے یہ بھی مرحلہ آتا ہے کہ اس کے پاس کھانے کے لیے بھی نہیں ہوتا ہے، اس کے پاس ڈھنگ کے کپڑے نہیں ہوتے ہیں، اس کا گھر سلیقے کا نہیں ہوتا ہے، اس کی بیوی بچے جو ہیں بعض اوقات ان کو بھی تنگ زندگی گزارنی پڑتی، کیونکہ بعض اوقات طلب علم عمر کے آگے کے حصے میں بھی جاتا ہے، یہ نہیں کہ بچپن میں حاصل کیا بس، بلکہ علم کا معاملہ زندگی بھر چلتا رہتا ہے۔ کبھی ایسا بھی ہوتا ہے کہ کوئی آدمی اپنے آپ کو علم کے لیے وقف کرے تو اس کے لیے دنیا میں پریشانیاں بھی آتی ہیں۔ خاص طور سے سلف کی زندگی میں یہ چیز تھی کہ وہ اپنے آپ کو بالکل وقف کر دیتے بعض علماء، تو یہ جو چیز تھی کہ وہ دنیا میں بھی محروم ہوتے تھے۔ بعض علماء دنیاوی اعتبار سے بھی اچھے تھے، لیکن بعض علماء، بہت سارے علماء ایسے تھے کہ ان کو فقر و فاقے پر راضی ہونا پڑتا تھا۔ طالب علم کو اس کے لیے تیار ہونا چاہیے کہ اس کا دل دنیا سے دور ہونا چاہیے، یہ بھی چاہیے، وہ بھی چاہیے، بلکہ بعض اوقات علم کے ذریعے دنیا چاہیے تو شیطانی طریقہ ہے، یہ تو شر ہے، یہ گندگی ہے، بلکہ اس کے لیے دل میں دنیا کی حقارت اس کی ہونا چاہیے، دین کی عظمت دنیا کے مقابلے میں ہو۔ آخرت کی عظمت دنیا کے مقابلے میں ہو، جب تک یہ نہیں ہوگا وہ واقعی طالب علم نہیں ہے۔ اس تعلق سے امام شعبہ رحم اللہ فرماتے ہیں، من طلب الحدیث افلس، لقد افلست حتی بعت طستا لامی بسبعه دنانیر۔ الجامع لاخلاق الراوی و آداب السامع میں یہ روایت موجود ہے، کہتے ہیں کہ جو شخص علم حدیث میں مشغول ہوگا وہ افلاس میں مبتلا ہوگا، مفلس ہو جائے گا، وہ غریب کنگال ہو جائے گا وہ، کیونکہ طلب علم، طلب حدیث کا جو معاملہ اس زمانے میں تھا وہ آج تو ویسا نہیں ہے۔ اس زمانے میں کیسا تھا، ایک آدمی اپنے علاقے سے نکلتا تھا، کسی اور دور دراز علاقے میں جاتا تھا، کئی مہینے لگ جاتے تھے، پھر رہتا تھا کچھ دنوں تک، وہاں علم حاصل کرتا، پھر آتا، کہاں کا جاؤ اور کہاں کی تجارت، تو یہ بڑا مشکل ہوتا تھا۔ تو بعض اوقات اتنا آدمی پریشان ہو جاتا تھا کہ کھانے پینے کے لیے بھی اس کے پاس نہیں ہوتا تھا، دواؤں کے لیے بھی کچھ نہیں ہوتا تھا، کپڑے پھٹ جاتے تھے، پیون پہ پیون لگ جاتے تھے۔ کتنی مشکلات سے ہمارے اسلاف نے دین کا علم حاصل کیا ہے، خاص طور سے علم حدیث۔ تو کہتے ہیں کہ لقد افلست، اتنا حال میرا برا ہو گیا، اس مفلسی کے اس درجے کو میں پہنچ گیا کہ حتی بعت طستا لامی بسبعه دنانیر، سات دینار میں مجھے اپنی والدہ کی پلیٹ جو ہے بیچنی پڑی، وہ پلیٹ بیچ کے، کھانے کے برتن بیچ کے انہوں نے دین کا علم حاصل کیا۔ بھئی جانا ہے، قلم خریدنا ہے، کاغذ چاہیے، اتنا ایزیلی اویلیبل تو نہیں تھا اس زمانے میں، تو اپنی ضرورت کی چیزیں، کھانے کے برتن تک بیچ کے انہوں نے دین کا علم حاصل کیا۔ آج ہم لوگوں کے لیے تعجب کی چیز ہوگی، ان کے لیے تعجب کی چیز نہیں تھی، وہ لوگ ایسے تھے، ہم لوگ نہیں، ہمارے پاس وہ حوصلہ نہیں آج جو ان لوگوں کے پاس تھا۔ ابن القاسم کہتے ہیں کہ افضا بمالک طلب العلم الى ان نقض سقف بیتہ فباع خشبہ۔ امام مالک کا علم میں مشغلہ اور شوق اس قدر، اس حد کو، اس درجے کو پہنچ گیا، اس حد تک پہنچ گیا کہ انہوں نے اپنے گھر کی چھت، ان نقض سقف بیتہ فباع خشبہ، گھر کی چھت جو ہے اس میں سے لکڑی نکال کے انہوں نے وہ لکڑی بیچ دی، چھت کا جو لکڑیاں ہوتی ہیں وہ لکڑی نکال کے اس کو بیچ دیا، اور اس سے جو ہے علم کے لیے آسانی اپنے لیے پیدا کی، یہ نوبت ان کو آ گئی۔ ثم مالت علیہ دنیا بعد، پھر بعد کا دور تھا کہ دنیا ان کی طرف، ان کے قدموں میں آئی، ان کی طرف مائل ہوئی۔ پہلے ہی نہیں ہوتا ایسا، انسان بعض علماء ہوتا ہے کہ فقر و فاقہ میں زندگی گزارتا۔ شیخ البانی کے بارے میں آپ دیکھیے، ہمارے اپنے دور کے علماء میں سے گزرے ہیں، کہ کھانے کے لیے نہیں ہوتا تھا، کاغذ لکھنے کے لیے نہیں ہوتے تھے، تو بعض اوقات راستے پر کوئی کاغذ ملتا تھا تو اٹھا لیتے تھے اور اس پر لکھتے تھے، ایسے حالات بھی ان کے تھے۔ کھانے کے لیے یعنی لائبریری میں بیٹھے ہوتے تھے، تو اس وقت میں ان کے پاس کھانے کے لیے کچھ نہیں ہوتا تھا، اور پیسے بھی اتنے نہیں ہوتے تھے، فقر و فاقے کا حال یہ تھا کہ مصروفیت اسی میں تھی، تو وہ کیا کرتے تھے، بریڈ اور جو دہی کا جو پانی ہوتا ہے وہ پانی لے کر پانی میں ڈبو کے کھاتے تھے۔ یہ ہمارے دور کے علماء ہیں، پچھلے تو ان کی شان اپنی شان ہے، لیکن یہ ہمارے اپنے دور کے علماء بھی ایسے تھے۔ تو یہ جو چیز ہے کہ ایک انسان دنیا کی محرومی کو برداشت کرنے کا حوصلہ رکھے، تبھی اس کو، یعنی تبھی دنیا قدموں میں آ سکتی ہے۔ جب تک کہ دنیا اس کی نگاہ میں اتنی ذلیل نہ ہو کہ دین کو قربان کرنے کی بجائے، علم کو قربان کرنے کی بجائے وہ اس کو علم کے لیے قربان کرے، تب تک کہ اللہ رب العالمین اس کو اونچا مقام نہیں دیتا ہے۔ علم کی خاطر بھوک کا آپ معاملہ دیکھیے۔ نضر ابن شمیل، یہ صغار اتباع تابعین میں سے ہے، صغار اتباع تابعین میں سے، تبع تابعین میں سے ہے۔ ان کے بارے میں امام الذہبی رحم اللہ فرماتے ہیں، ان کا قول ذکر کرتے ہیں، کہتے ہیں، لا یجد الرجل لذت العلم حتی یجوع وینسا جوعہ۔ یہ وہی لوگ سمجھ سکتے ہیں جو واقعی تحقیق کے میدان میں جن کا وقت یعنی ویسا لگا ہو۔ کہتے ہیں، لا یجد الرجل لذت العلم، ایک آدمی علم کی لذت کو اس وقت تک یعنی پا نہیں سکتا ہے، علم کا مزہ اس کو تب تک کہ نہیں ملے گا، جب تک کہ اس کا حال یہ نہ ہو جائے کہ اسے بھوک لگے، پھر وہ بھوک کو بھی بھول جائے، بھوک لگی، کھانا کھانا ہے، لیکن پھر کسی مسئلے میں ہے، پڑھ رہا ہے، لکھ رہا ہے، جمع کر رہا ہے، تحقیق کر رہا ہے، پھر بھوک لگی تھی، وہ ذہن سے نکل گئی بھوک، اور پھر اسی کام میں لگا رہا، پھر بعد میں آتا ہے میں تو کھانا ہی نہیں کھایا، تو بھوک اس کو لگے، بھوکا ہو، لیکن پھر وہ اپنے علم کے اندر اتنا مشغول ہو، اتنی ترجیح اس کو دے کہ اس کو بھوک بھی بھول جائے، بھوک کو بھی وہ بھلا دے، اس کے ذہن سے نکل جائے کہ میں نے کھانا نہیں کھایا۔ جب تک کہ اس درجے کو وہ نہیں پہنچتا ہے، واقعی علم کی لذت اس کو محسوس نہیں ہوگی۔ علم اس کی زندگی میں ہوگا ورنہ، لیکن وہ سطحی، اوپر اوپر رہے گا، एकदम दिल में पैवस्त और उसका मजा उसको कुरान पढ़ने में, हदीस पढ़ने में, एक एक यानी उलमा की तहकीकात को पढ़ने में वो मजा उसको जब आता है, कब आता है, जब उसका हाल ये हो जाए कि इल्म उसके नजदीक मुकद्दम हो अपनी जाती जरूरतों से भी। तारीख इस्लाम में ये इमाम अज़हबी ने असर जिक्र किया है। अब हुरैरा रज़ी अल्लाह तआला का हाल देखिए, जो मशहूर इस बाब में कहते हैं, इन इख़वानना मिनल मुहाजिरीना काना यशगलुहुम अस-सफ़ बिल अस्वाक़। हमारे जो मुहाजिर भाई हैं वो बाजारों में उन्हें उनकी तिजारतें मशगूल करती थी। अस-सफ़ बिल अस्वाक़, उलमा ने कहा सफ़ कहते हैं कि जब डील हो जाती है तो हाथ ऐसा मारते, तो तस्फीक जो है इस तरह से होती है कि डन इस तरह से जब करते हैं हाथ पर हाथ मारने से इस तरह से होता है, तो इसको सफ कहते हैं, यानी तिजारत के लिए इस्तेमाल होता है लफ्ज। तो हमारे जो मुहाजिर भाई हैं तो बाजारों में तिजारत में वो मशगूल रहते थे। व इन इख्वानना मिनल अंसारी कान यशगलुहुम अलअमल फी अमवालिहिम, और हमारे जो मुहाजिर भाई अंसार हैं वो अपने मालों में, माल उस जमाने में खेती बाड़ी और चौपाए होते थे, बकरियां ऊंट वगैरह, तो अपने मालों में मशगूल रहते थे। وَإِنَّ أَبَا هُرَيْرَةَ كَانَ يَلْزَمُ رَسُولَ اللَّهِ صَلَى اللَّهُ عَلَيْهِ وَسَلَّمَ بِشِبْعِ بَطْنِهِ, اور یہ جو تمہارا ابو ہریرہ ہے اپنے بارے میں کہہ رہے ہیں, تو یہ جو ابو ہریرہ ہے تو یہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے چمٹا رہتا تھا اپنے ایک وقت کے کھانے کے بقدر کی پورا کیے ہوئے, یا اپنے پیٹ بھر کھانے کے ساتھ میں, بس ایک وقت کا ہو گیا اگلے وقت کی کوئی فکر نہیں, اس طرح سے بقدر حاجت قوت جو یعنی کھانا ہوتا ہے اسی کے اوپر اپنے آپ کو قانع کرتے ہوئے, قناعت کرتے ہوئے, اپنے آپ کو باقی رکھتے ہوئے نبی صلی اللہ علیہ وسلم کے ساتھ چمٹا رہتا تھا۔ ویحضر ما لا يحضرون ويحفظ ما لا يحفظون, اسی کا نتیجہ یہ ہوا کہ وہ ایسے مقامات پر حاضر ہوتا تھا جبکہ دوسرے نہیں ہوتے تھے, اور رسول صلی اللہ علیہ وسلم کوئی بات بول دیتے تو کسی نے نہیں سنی, انہوں نے سنی, یہ بہت کم لوگوں نے سنی, اور ويحفظ ما لا يحفظون, اور وہ اس طرح سے مشغول رہنے کی وجہ سے ان چیزوں کو محفوظ کر لیتا تھا جو دوسرے محفوظ نہیں کر پاتے, اپنے بارے میں کہہ رہے ہیں۔ یعنی حضرت ابو ہریرہ رضی اللہ تعالیٰ ہر وقت ساتھ رہنے کی وجہ سے بہت ساری وہ باتیں انہوں نے سنی جو دوسرے نہیں سن پائے, اور بہت ساری احادیث یاد کرنے کا ان کو موقع ملا جس کا حفظ کا یا محفوظ کرنے کا یا مشاہدہ کرنے کا دوسروں کو موقع نہیں مل پایا۔ تو یہ جو روایت ہے صحیح بخاری میں کتاب العلم حدیث نمبر 118, اس سے معلوم ہوتا ہے کہ ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو علم کا یہ مقام کیسے ملا۔ یوں ہی مل گیا, جذبہ بہت اچھا تھا, دعا اللہ سے کیے تھے, نہیں, بلکہ یہ تو تھا ہی تھا, صرف طلب سے نہیں ہوتا ہے بلکہ کوشش بھی کرنی پڑتی ہے۔ لیس بامانیکم ولا امانی اہل الکتاب, محض تمناؤں سے کچھ نہیں ہوتا ہے بلکہ انسان کو اس کے لیے عمل بھی کرنا پڑتا ہے۔ تو یہاں انہوں نے کیا کیا, انہوں نے دنیا کو ترک کر کے بقدر حاجت پر قناعت کرتے ہوئے نبی کریم صلی اللہ علیہ وسلم کی صحبت کو اپنے لیے لازم کر لیا, یہی وجہ ہے کہ اتنا سارا علم ان کے پاس آیا۔ اس تعلق سے ابن جماعہ کہتے ہیں آداب طالب علم کے ضمن میں, کہتے ہیں کہ اَن يقنع من القوت بما تيسر وان كان يسيرا, طالب علم کو چاہیے کہ وہ جو میسر غذا ہے اسی پر قناعت کریں چاہے وہ تھوڑی کیوں نہ ہو۔ ومن اللباس بما ستر مثله وان كان خلقا, پرانے ہی صحیح, پھٹے پرانے کپڑے ہی صحیح اور بوسیدہ لباس ہی صحیح, اسی پر قناعت کر لے, اپنے جسم کو ستر کو ڈھانپنے والا ہے بس کافی ہے, بہت بہترین لباس کے لیے چکر میں مت پڑ, اسی پر قناعت کر۔ فبالصبر على ضيق العيش ينال سعة العلم, کہتے ہیں کہ تنگی حیات یا زندگی کی تنگیوں پر صبر کرتے ہوئے انسان کو علم کی وسعت نصیب ہوتی ہے۔ جب آدمی زندگی میں اسباب اور وسائل, کھانا پینا لباس اور اس طرح کی جتنی چیزیں ہیں جو اسباب حیات ہیں, تو ان پر آدمی جب صبر کرتا ہے تب جا کر اس کو وسعت علم نصیب ہوتا ہے, اس علم کی وسعت نصیب ہوتی ہے۔ وَبِجَمْعِ شَمْلِ الْقَلْبِ عَنْ مُفْتَرِقَاتِ الْأَعْمَالِ تَتَفَجَّرُ مِنْهُ يَنَابِعُ الْحِكَمِ, کہتے ہیں اور دل کو ایسی چیزوں سے یعنی سمیٹ لینے سے یا محفوظ رکھنے سے جن سے آدمی کی فکریں بکھرتی ہیں, دل کے احوال بکھر جاتے ہیں, ان سے بچائے رکھنے کے, اپنے دل کو سمیٹ لینے سے انسان کی زبان سے یا دل سے حکمت کے چشمے پھوٹتے ہیں۔ जितना परागंदा दिल इंसान का होगा, 50 फिक्रें इंसान के दिल में होंगी, तो आदमी क्या गौर फिक्र कर पाएगा कुरान और सुन्नत में, क्या समझ पाएगा गहराइयों को। लेकिन जब आदमी अपने मशगलों को कम कर लेता है, अपनी फिक्रों को बिल्कुल महसूर और महदूद कर लेता है और कुछ चीजों पर अपनी तवज्जुहात को मरकूज रखता है, तब जाकर किसी भी मैदान की गहराइयां उसके सामने आती हैं। ये सिर्फ दुनिया के इल्म की बात नहीं है, दीन के इल्म की बात नहीं है, दुनिया के इल्म में भी ऐसी होता है। अब साइंसदानों को देखिए, कितने साइंसदानों की जिंदगी देखने में आपको महसूस होगा, खाना पीना भी उन्होंने छोड़ दिया तब जाकर किसी डिस्कवरी को उन्होंने पाया। तो जब उनके लिए है तो दीन के इल्म में तो कितना ज्यादा जरूरी है, और दुनिया वाले भी ऐसे होते हैं तो दीन वाले क्यों नहीं होना चाहिए ऐसे। तो ये बात हमारी समझ में आती है कि थोड़े पर कनात के लिए राजी होना ये तालिब इल्म के लिए जरूरी है, और लज्जतों का आदि बनना वैसा भी अच्छा नहीं है। तालिब इल्म अगर लज्जतों का आदि हो तो वाकई वो आखिरत से कैसे अपने आप को जोड़ पाएगा, कैसे अपने आप को यानी उन चीजों को कैसे महसूस कर पाएगा जो हमारे असलाफ ने महसूस की, नबी सल्लल्लाहु अलैहि वसल्लम का फकर फाका, साहबा का फकर फाका, कैसे महसूस होगा उसको, वो कैफियत कहां से लाएगा, कैफियत कहां से लाएगा इल्म के लिए जो जरूरी है। तो ये बात याद रखने की है। आइए आगे बढ़ते हैं, बाब नंबर 12, इल्म पर अमल करना, जो कि समरा है इल्म का। असल मकसूद वही है, असल फायदा इल्म का तभी होता है जब इल्म के तकाजों को आदमी पूरा करता है, चाहे वो कल्ब की सतह पर हो, कौल की सतह पर हो, या फिर बदन की सतह पर हो। अगर अमल न करे तो क्या, खेती पूरी सीख लिया कैसी करना चाहिए, और जमीन में हल न चलाए, बोए नहीं कुछ, और उसके लिए मेहनत न करें, तो क्या खेती में कुछ उगेगा? नहीं, वो सारी दुनिया का सबसे नोबेल प्राइज उसको मिला है लेकिन खेती में कुछ भी नहीं उगेगा उसकी। क्यों? खेती किया नहीं, मालूम है खेती कैसे करते हैं लेकिन कुछ बोया नहीं, कुछ मेहनत नहीं की, उगेगा नहीं। तो मालूम यह हुआ कि अमल से नताज आते हैं, सिर्फ इल्म से नहीं। इल्म अमल की तसहीह के लिए है, फी नफसी ही इल्म इंसान की निजात के लिए काफी नहीं है, बल्कि इल्म पहला कदम है, उसके बाद अमल भी जरूरी है। अब्दुल्लाह इब्न मसूद रदी अल्लाह तआला ने फरमाते हैं, तअल्लमू तअल्लमू फइदा अलिमतुम फअमलू। इल्म हासिल करो, इल्म हासिल करो, लेकिन जब तुम इल्म हासिल कर लो तो अमल भी करो। इल्म हासिल करो तो बस उस पर कनात करते हुए इल्म ही को नजात का जरिया न समझो, इल्म ही को अमल का बदल न बना लो, इल्म को लोगों पर फौकियत का जरिया मत बनाओ, इल्म ही को असल चीज मत समझो। इल्म हासिल करो, इल्म हासिल करो, लेकिन जब इल्म हासिल करो तो उस पर अमल भी करो। असल मुतालबा अमल का है, इसलिए अमल इल्म पर करना चाहिए और वो जरूरी और वो फर्ज है। इक्तदाउल इल्म अल अमल बे, रिवायत नंबर 10 पर ये कौल मौजूद है, ये असर मौजूद है। अबू हुरैरा रदी अल्लाह तआला फरमाते हैं, मसलु इल्मिन ला युअमलु बिही कमसलि कंज़िन ला युनफ़क़ु मिन्हु फी सबीलिल्लाहि अज़्ज़ा वजल। इक्तदाउल इल्म अल अमल में ये रिवायत मौजूद है, रिवायत नंबर 12, मौकूफ रिवायत है और इसकी सनद में कोई हर्ज नहीं है। लबा सभी कहते हैं कि वो इल्म जिस पर अमल न किया जाए उसकी मिसाल उस खजाने की तरह है जिसमें से अल्लाह की राह में खर्च न किया जाए। इल्म की अगर जकात न दी जाए, अमल यानी माल की अगर जकात न दी जाए तो माल कयामत के दिन वबाल बन जाएगा, अजाब का जरिया बनेगा। इसी तरह से इल्म पर अमल न किया जाए तो ये भी अमल न करना, इल्म के तकाजों को पूरा न करना, इंसान के लिए कयामत के दिन वबाल बन जाएगा और वो इल्म उसके लिए पकड़ का जरिया बनेगा। तो मालूम हुआ कि इल्म मसलु इल्मिन ला युअमलु बिही, वो इल्म जिस पर अमल न किया जाए उसकी मिसाल उस खजाने की तरह है जिसे अल्लाह की राह में खर्च न किया जाए। इसी तरह का एक कौल दूसरा भी है जो अब इब्न उमर रदी अल्लाह तआला से भी रिवायत मौजूद है कि इल्म ला युकालु बिही ककंज़िन ला युनफ़क़ु मिन्हु। वो इल्म जिसे लोगों के सामने बयान न किया जाए, जिसकी तबलीग और जिसकी लोगों को तालीम न दी जाए, उसकी मिसाल ऐसी है जैसे कोई खजाना हो जिसमें से इन्फाक न किया जाए, जिसमें से दूसरों पर खर्च न किया जाए। तो इल्म का तकाजा, ये दोनों चीजें एक दूसरे के यानी जोड़ी हैं। इल्म पर अमल में दोनों चीजें हैं। इल्म का तकाजा क्या है? तामील और तालीम, ये दोनों चीजें हैं। इल्म का तकाजा क्या है कि एक तो ये कि इंसान अपनी जात में उस इल्म की तामील करे, यानी अल्लाह और उसके रसूल के हुक्म की तामील कर, इस पर अमल करे। दूसरा ये कि उसी के साथ दूसरों को भी तालीम उसकी दे, जो उसके मुकल्लफ हैं उनको उसकी اور جو اس جس کی ذمہ داری اس پر ہے اس کی لوگوں کو تعلیم دے، جیسے قو انفسکم واہلیکم نارا، اپنے آپ کو اور اپنے گھر والوں کو جہنم کی آگ سے بچاؤ، تو علم انفسکم واہلیکم الخیر. علی ابن ابی طالب رضی اللہ عنہ فرماتے ہیں اپنے آپ کو اور اپنے گھر والوں کو خیر کی تعلیم دو. تو معلوم ہے کہ علم کی زکات یہ ہے کہ آدمی اولاً تو خود اس پر عمل کرے، دوسرا اس کی دوسروں کو تعلیم دے. اگر ایسا نہیں کرتا ہے تو قیامت کے دن یہ وبال جان بنے گا. سفیان الثوری رحمۃ اللہ علیہ کے قول سے ایک اور پہلو اس کا معلوم ہوتا ہے، نہ صرف اخروی نقصان اس میں ہے بلکہ دنیوی نقصان بھی اس میں ہے، کیونکہ علم پر عمل نہ کرنا علم کے ضیاع، علم کی بربادی کا ذریعہ بن جاتا ہے. سفیان الثوری رحمۃ اللہ علیہ فرماتے ہیں العلم یهتف بالعمل فان اجابه والا ارتحل. جامع بیان العلم ابن عبدالبر نے اس کو روایت کیا ہے 1274 پر، کہتے ہیں کہ علم عمل کو آواز دیتا ہے، جیسے کوئی کسی کے گھر کے باہر آئے یا کہیں سے اس کو آواز دے بلائے. العلم یهتف بالعمل فان اجابه والا ارتحل، اگر عمل آ جائے تو ٹھیک ورنہ علم چلا جاتا ہے. معلوم ہوا کہ جس علم پر عمل نہ کیا جائے وہ علم نہ صرف آخرت میں وبال بنے گا بلکہ دنیا میں آدمی اس علم سے خود بھی محروم ہو جائے گا. علم برباد کیسے ہوتا ہے؟ علم کی برکت نکل جاتی ہے، علم کا واقعی فائدہ نکل جاتا ہے، اس کا گہرا علم، گہری سمجھ جو انسان کو اللہ دیتا ہے وہ عمل کے بدلے میں دیتا ہے. والذین اهتدوا زادهم هدى واتاهم تقواهم. تو ایک انسان جب معلوم پر عمل کرتا ہے تو اللہ تعالیٰ اس کے علم میں اور معارف کے دروازے کھول دیتا ہے، تو جب معلوم کو معمول بھی بنا دیتا ہے تب جا کر اللہ تعالیٰ اس کو مزید علم دیتا ہے. تو ایک علم دوسرے علم کا ذریعہ بنتا ہے، سیڑھی کی طرح معاملہ یہ ہے. تو کہتے ہیں کہ علم عمل کو آواز دیتا ہے، اگر عمل آ جائے تو علم رکا رہتا ہے، اگر عمل نہیں آتا ہے تو علم چلا جاتا ہے. معلوم ہوا کہ عمل کے بغیر علم کی بقا نہیں. تو کوئی آدمی اگر یہ چاہتا ہے کہ میرا حاصل شدہ علم باقی رہے تو اس کو چاہیے کہ اس پر عمل بھی کرے اور اس کو اپنی زندگی میں جگہ دے. کتنی دعائیں ہیں بچپن میں یاد کیے تھے یا کبھی یاد کیے تھے، عمل نہیں ہے، بھول گئے. بعض اوقات تو جنازے کی دعا بھی یاد نہیں ہوتی ہے کیونکہ عمل نہیں ہے اس پہ. تو بہت ساری دعائیں آدمی بھولتا ہے، بہت ساری چیزیں حدیثیں بھولتا ہے، کیوں؟ اس پہ زندگی میں عمل نہیں. تو بہت ساری چیزیں عمل میں اگر نہ ہوں تو بھول جاتی ہیں. قیامت کے دن کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں لا تزول قدم ابن آدم یوم القیامة من عند ربه حتى يسأل عن خمس. قیامت کے دن ابن آدم کے قدم اپنے رب کے ہاں سے، آگے سے، سامنے سے ہٹ نہیں پائیں گے جب تک کہ پانچ سوالات اس سے پوچھ نہ لیے جائیں. پانچ سوالات کیا ہیں؟ عن عمره فیما افنا، اس کی عمر کے بارے میں پوچھا جائے کہ اس نے کس چیز میں اپنی عمر کو فنا کیا. وعن شبابه فیما ابلا، اپنی جوانی کی قوتوں کو کن چیزوں میں کھپایا. ومالہ من این اکتسبہ وفیما انفقہ، مال کے بارے میں پوچھا جائے گا کہ اس نے کہاں سے کمایا اور کہاں خرچ کیا. وماذا عمل فیما علم، اور جو کچھ جانتا تھا اس پر کتنا عمل کیا. آخری سوال بڑا خطرناک ہے کہ جو کچھ جانتا تھا اس پر کتنا عمل کیا. یہ نہیں پوچھا جائے گا کتنا جانتا تھا بلکہ یہ پوچھا جائے گا جو کچھ بھی جانتا تھا. ٹھیک ہے علامہ نہیں تھا، عام انسان تھا، طالب علم تھا، لیکن کچھ تو معلوم تھا، تو جتنا تجھ کو معلوم تھا اس پر کتنا عمل کیا. معلوم ہوا کہ کتنا معلوم تھا کا سوال نہیں ہے، جو معلوم تھا اس پر عمل کتنا تھا کا سوال ہے. معلوم ہوا کہ اصل مقصود عمل ہے، علم کا مقصود عمل ہے، عمل کی اصلاح اور عمل کی رہنمائی علم سے ہوتی ہے. علم کے بغیر عمل بھی بگڑ جاتا ہے، بدعات اور شرکیات بن جاتی ہیں، اللہ کی محبت میں آدمی شرک کرنے لگ جاتا ہے، غلو کرنے لگتا ہے، بدعات میں مبتلا ہو جاتا ہے اگر علم نہ ہو. لیکن علم کے بعد اگر عمل نہ ہو تو اس علم کی برکات ختم ہو جاتی ہیں اور علم بعض اوقات انسان پر وبال بن جاتا ہے. اور کبھی ایسا بھی ہوتا ہے کہ آدمی اس علم کی بنیاد پر مکر و فریب کرنے لگ جاتا ہے جب خواہشات کا غلبہ اس پر ہوتا ہے. تو یہ جو حدیث بیان کی گئی یہ ترمذی میں ہے اور سیل جامع صغیر میں 7299 پر شیخ الالبانی نے اس کو حسن کہا ہے. آئیے آگے بڑھتے ہیں. ایک پہلو، ایک عمومی بات ہے کہ علم پر عمل ہونا چاہیے، چاہے وہ یعنی عقائد کا معاملہ ہو، آدمی شرکیات سے بچے، آدمی اللہ کی عظمت کا احساس اس کے دل میں ہو، जो दुआएं हैं अल्लाह की बारगाह में, जो भी दुआएं करनी चाहिए, जो अजकार उनका अहतमाम उसकी जिंदगी में हो, कुरान की तिलावत उसकी जिंदगी में हो, बहुत सारी चीजें उसकी जिंदगी में हो, जो भी तकाजे हलाल हराम का पास लिहाज रखे, वालिदैन की खिदमत से लेकर लोगों के साथ सलूक, हत्ता के जानवरों के साथ सलूक, उसकी जिंदगी में सारी चीजें हों। ये नहीं कि वो सिर्फ पढ़ता चला जाए और इल्म में बढ़ता चला जाए, बल्कि अपनी वसअत के बकदर जिस चीज का वो मुकल्लफ है उस वक्त उसको जरूर अदा करें। ठीक है, आज जकात का इल्म हासिल किया, जरूरी नहीं कि आज ही जकात दे। हज का इल्म हासिल किया, आज हज नहीं कर सकता है, रमजान आज रोजे नहीं रख सकता है, लेकिन जिस इल्म का जो तकाजा है, जब जब उसका तकाजा है उसको पूरा करें। ये इल्म का मुतालबा उससे है, अल्लाह रब्बुल आलमीन का उससे तकाजा है। इसके बाद ये भी जरूरी है कि एक और जो इसके जिम्न में है, ये तालिब इल्म खास तौर से इबादत गुजार हो। तालिब इल्म की जिंदगी में इबादत होनी चाहिए, ये उसके इल्म में कुव्वत पैदा करती है, और इल्म का मकसूद अल्लाह से कुर्ब है और इबादत के जरिए वो होता है। ये नहीं कि आदमी मालूमात का समंदर बन जाए लेकिन अल्लाह से दूर हो, क्या फायदा? उसके पास बहुत सारी मालूमात हो लेकिन दिल सख्त हो, क्या फायदा? इल्म के साथ साथ इल्म इंसान की तख्लीक का मकसद क्या है? सारी मालूमात जमा करके अपनी जिंदगी, अपने वजूद के मकसद को आदमी पूरा न कर पाए, क्या फायदा? सब कुछ जानता है लेकिन ये नहीं जानता कि मैं क्यों पैदा हुआ, और जानने के बावजूद उसको पूरा नहीं कर रहा है, तो ये तो अमली जहालत हुई कि जान के नहीं करना तो और भी बुरा है। तो उसकी जिंदगी में इबादत हो, ताबुदी उमूर उसकी जिंदगी में हो, वो अल्लाह का जिक्र करने वाला हो, वह नमाजों का एहतमाम करने वाला हो, वो कुरान करीम की तिलावत करने वाला हो, वो अल्लाह से दुआएं करने वाला हो, वो रोजा और हज और नवाफिल और फराइज का एहतमाम करने वाला हो, इबादत उसकी जिंदगी में हो। दीन के कई शोबे हैं, अकायद हैं, इबादत हैं, मुआमलात हैं, अखलाकियात हैं, आदाब हैं, बहुत सारी चीजें हैं। एक खास हिस्सा उस दीन में, एक शोबा जो है इबादत का है, और ताबुद के जरिए से इंसान अल्लाह से करीब होता है। जब अल्लाह से करीब होता है तो इल्म के मफाहीम उसको नसीब होते हैं। अल्लाह रब्बुल आलमीन दिलों को उलटता पलटता रहता है। अल्लाह से अगर अच्छा ताल्लुक उसका होगा तो अल्लाह रब्बुल आलमीन की तरफ से मन युरिदिल्लाहु बिही खैरन युफक्किहु फिद्दीन, अल्लाह जिसके साथ भलाई का इरादा करता है उसको दीन की गहरी समझ देता है। ये जो गहरी समझ है ये अल्लाह के कुर्ब से नसीब होती है, अल्लाह के ताल्लुक से नसीब होती है, ये इबादत के जरिए से नसीब होती है। इसके लिए जरूरी है कि आदमी अल्लाह को खूब याद करने वाला हो, अपने कौल से, अपने कल्ब से और अपने अमल से। इब्ने क़य्यिम ने जिक्र में आमाल को, सारी नेकियों को शामिल किया है, अलवाबिलुस्सईब में और इसी तरह से दूसरी किताबों में। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अला इन दुनिया मलऊना मलऊन मा फीहा, अच्छी तरह जान लो, खबरदार। अला जो है ये तंबीह के लिए बोला जाता है, कोई अहम बात बताने से पहले। अला इन दुनिया मलऊना, ध्यान से सुनो, अच्छी तरह बात समझ लो, याद रखो, खबरदार, दुनिया मलऊन है। उलमा ने कहा मलऊन है से मुराद हकीर है, अल्लाह से बईद है। इसीलिए बाज़ अहादीस में आया कि अल्लाह ने जब से इसको बनाया उसकी तरफ कभी देखा नहीं, और जैसे बाज़ अहादीस में आया कि दुनिया इतनी हकीर है, अगर वाकई अल्लाह के नजदीक इसकी कोई कीमत होती तो अल्लाह ताला काफिर को इसमें से घूंट पानी पीने नहीं देता, इतनी हकीर है। आपने मरी हुई बकरी उठा के कहा देखो ऐसी, इससे भी ज्यादा अल्लाह के नजदीक दुनिया हकीर है। तो यहां मलऊना से मुराद बाज़ उलमा ने कहा हकीरा है, वो बहुत हकीर है और अल्लाह से दूर है, अल्लाह से कोई मुनासिबत उसकी नहीं है। अला इन दुनिया मलऊना मलऊन मा फीहा, दुनिया में जो कुछ है सब मलऊन है। क्यों? इसलिए कि इससे मुराद वो चीजें हैं जो अल्लाह से गाफिल करें, फी नफसी चीजें नहीं कि एक आदमी कहे कि फल हैं, लिबास है और सारी चीजें हैं, चौपाए हैं, सब मलऊन है, नहीं। वो चीजें जो इंसान को अल्लाह से दूर करें, ऐसी चीजें अल्लाह की रहमत से दूर करने वाली हैं। तो लानत जो है रहमत से दूरी को कहते हैं। जाहिर बात है इनमें मशगूल होकर अल्लाह के हुक्मों को तोड़ेगा तो अल्लाह की रहमत से दूर हो जाएगा, दुनिया में भी और आखिरत में भी। तो इस एतबार से वो मलऊन है। कहा कि खबरदार दुनिया मलऊन है, दुनिया में जो कुछ भी है वो भी मलऊन है। इल्ला ذِكْرُ وَمَا وَالَاهُ وَعَالِمٌ أَوْ مُتَعَلِّمٌ, फरमाया सिवाय अल्लाह की याद के, सिवाय अल्लाह के जिक्र के। वमा वालाहु, वमा वालाहु में दो बातें उलमा ने कही हैं, एक जिसको वमा वालाहु में निस्बत अल्लाह की तरफ है, जिसे अल्लाह ताला पसंद करे, जिससे अल्लाह को मोहब्बत हो, ऐसी वो सारी चीजें, सारे अमाल आ गए इसमें, दीन की सारी चीजें जो अल्लाह को पसंद है। वमा वालाहु में मुआलात के माना में भी इसको दिया गया है, ताकि वमा वालाहु यानी इल्ला जिक्रुल्लाह, सिवाय अल्लाह के जिक्र के, और जो जिक्र के नतीजे में जिंदगी में पैदा हो अल्लाह की ताअत। क्योंकि अल्लाह जब याद आता है तो अल्लाह की फरमाबरदारी जिंदगी में आती है, तो वो चीजें जो जिक्र के नतीजे में पैदा हो, जिक्र के बाद उन जिनका जिंदगी में जन्म हो, जो जिंदगी में पैदा हो अल्लाह के हुक्मों की तामील। तो कहा कि सिवाय अल्लाह की याद और वो चीजें जो अल्लाह को पसंद हैं और जिक्र के नतीजे में जिंदगी में आती हैं अल्लाह की फरमाबरदारी। वालिमुन औ मुतअल्लिम, और आलिम और तालिब इल्म, मुतअल्लिम इल्म सीखने वाला। इसमें आप देखिए कि इल्म पर भी, इल्म पर जिक्र को मुकदम रखा गया, यहां पे जिक्र को पहले बयान किया गया, इल्म को उसके बाद। क्यों? इसलिए कि सारे इल्म का हासिल अल्लाह की याद है। जो इल्म अल्लाह से न जोड़े वो क्या इल्म है? जो इल्म अल्लाह की याद न दिलाए, अल्लाह का खौफ दिल में पैदा ना हो, अल्लाह से उम्मीद, अल्लाह की मोहब्बत, अल्लाह रब्बुल आलमीन के आगे झुकाव, खशियत, खुशू जिंदगी में ना आए, अल्लाह से उम्मीद और खौफ जिंदगी में अगर ना हो, तो ऐसा इल्म क्या इल्म है? क्योंकि सारे इल्म का मकसूद अल्लाह की तरफ रहनुमाई है। जो इल्म अल्लाह की तरफ रहनुमाई ना करे, अल्लाह की याद पैदा ना करे, वो कैसा इल्म है? इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, अल्लाह ने कुरान करीम में भी फरमाया अल्लाह के बंदों में वाकई अल्लाह से खशियत रखने वाले, डरने वाले वो हैं जो इल्म वाले हैं। मालूम है कि इल्म और खशियत की जोड़ी है, अल्लाह का खौफ ही नहीं तो इल्म इल्म नहीं है। ऐसा इल्म इल्म नहीं जो अल्लाह का खौफ और अल्लाह की याद पैदा ना करे। तो इससे बात मालूम होती है कि तालिब इल्म के दिल में अल्लाह ताला से ताल्लुक होना चाहिए। क्यों पढ़ रहा हूं मैं, क्यों सीख रहा हूं मैं, क्यों दीनी मजालिस में बैठ रहा हूं मैं, क्यों हदीस याद कर रहा हूं मैं, लोगों के सामने सनद बयान करने के लिए कि देखो उसको सनद के साथ हदीस याद है, हवाला याद है, नंबर याद है हदीस का। उलमा को तो याद नहीं होता, इसको याद है, रावी याद है इसको, इसको मुफरदातुल हदीस है या मुफरदातुल कुरान सब याद है इसको। तो अब क्या इसलिए इल्म हासिल कर रहा है कि लोगों के सामने अपनी शोहरत के जो है खेमे ठोंक दे? इसलिए इल्म हासिल कर रहा है कि लोगों की निगाह में ऊंचा मकाम? क्यों इल्म? क्यों? ताकि अल्लाह से करीब हो, अल्लाह को पहचाने, अल्लाह को पहचानना, अल्लाह के अवामिर को पहचानना, अपनी जिंदगी के मकसद को, उसकी तकमील को पहचानना, अपने मर्ज को और उसके इलाज को पहचानना, इसलिए इल्म हासिल कर रहा है। और क्या मकसद इल्म का? शोहरत, मकाम, ओहदा, माल और दौलत? क्यों? जो इल्म अल्लाह की याद पैदा न करे वो खतरा है। लिहाजा तालिब इल्म हमेशा अल्लाह को याद करने वाला हो, हमेशा अल्लाह को, अल्लाह का जिक्र करने वाला हो, सुबह शाम के अजकार, खाने पीने के अजकार, इसके अलावा जितने भी अजकार हैं उसकी सनद पे तो बहस करेगा, अमल में कब आएगा, सही है कि ज़ईफ है, हाँ इसकी कौन सी किताब में है, इसका कौन सा तारीख है, अच्छा अमल कब करेगा उसके ऊपर? जिंदगी में अमल होना चाहिए। भले एक तारीख तुझको मालूम हो, भले मोटी मोटी किताब में उसको तूने पढ़ा, असल की तरफ रुजू ना किया हो, लेकिन अमल तो कर, अमल कर। तो अल्लाह का जिक्र जिंदगी में तालिब इल्म के होना चाहिए। उठते बैठते सुभानअल्लाह बिहम्दी, सुभानअल्लाह अलअज़ीम, ला इलाहा इल्लल्लाह, जो भी अज़कार हैं उसको याद है, अल्लाह को याद करो, अल्लाह को कल्ब से याद कर, सिर्फ जुबान से नहीं। फिर इस ताल्लुक से हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं एक और अहम बात इस बाब में, फरमाते हैं फतलबुल इल्म तलबन ला तदुर्रु बिल इबादा, कहते हैं कि इल्म इस तरह से हासिल करो कि अपनी इबादत को नुकसान न पहुंचाओ। वतलबुल इबादत तलबन ला तदुर्रु बिल इल्म, और इबादत इस तरह से, इबादत की राह पर चलो, इस तरह से इबादत को तलब करो, इस तरह से इबादत में मशगूल हो, ला तदुर्रु बिल इल्म, के इल्म को नुकसान ना हो। मालूम हुआ कि दोनों को जोड़े रखना जरूरी है। कोई आदमी हदीस पुरानी जो पढ़ी गई पहले बाब में कि फजलुल इल्मी अहब्बु इलैया मिन फजलिल इबादा, जायद इल्म मेरे नजदीक ज्यादा महबूब है जायद इबादत से, यानी नफल इल्म नफल इबादत से ज्यादा महबूब है। अब कहा कि देखो इल्म पर, इल्म की इबादत पर तरजीह है, इबादत को छोड़ना मतलूब नहीं है, नवाफिल में इल्म की फौकियत बताना मतलूब है। लेकिन यहां बात यह है कि अफजल यह है कि आदमी नवाफिल इबादत को और इल्म को दोनों को जमा करे, इसलिए कि उसके इल्म की बरकत तभी जाहिर होंगी जब उसकी इबादत में मशगूलियत पुख्ता होगी। तो यहां कहते हैं कि इल्म ऐसे हासिल करो कि इबादत को नुकसान ना हो, और इबादत ऐसे में ऐसे मशगूल हो कि इल्म को नुकसान ना हो। दीनी मजालिस हो और नवाफिल का भी एहतमाम हो, फराइज तो होना ही होना है, लेकिन तालिब इल्म के लिए इन दोनों को जमा करना जरूरी है। जामे बयान इल्म امی ابن عبد البر نے اس کو روایت کیا ہے، 905 نمبر روایت ہے۔ اللہ رب العالمین نے قرآن کریم میں انبیاء کا ذکر کیا تو دونوں چیزوں کو جمع کیا۔ اللہ نے فرمایا وَذْكُرْ عِبَادَنَا إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ، ہمارے بندوں میں سے تذکرہ کرو، کس کا؟ ابراہیم علیہ السلام کا، اسحاق علیہ السلام کا، یعقوب علیہ السلام کا، ان کا تذکرہ کرو۔ اولی الایدی والابصار، اولی الایدی والابصار، قوت والے، بصیرت والے۔ اولی الایدی کا مطلب قوت والے، ابصار بصیرت والے۔ اس کی تفسیر میں ابن عباس رضی اللہ عنہ فرماتے ہیں قوله اولی الایدی یقول اولی القوت والعبادہ، اولی الایدی سے مراد کیا ہے؟ کہتے ہیں کہ قوت والے، اللہ کے احکام میں قوت کے ساتھ عمل کرنے والے، یعنی کہ نڈھال ہو کے کچھ کریں، جسے منافقین کی طرح ایک آدمی کرتا ہے ایک دم، یعنی نماز کے لیے آتے ہیں تو قسم ساتے ہوئے نہیں، قوت کے ساتھ ایک انسان جوش جذبے کے ساتھ کرے، اور دنیوی اعتبار سے بھی قوت والے تھے، جسمانی اعتبار سے بھی قوت والے، کہ اللہ کی کہ اوامر کی تعمیل میں وہ بالکل پختگی کے ساتھ عمل کرنے والے۔ اور اولوالقوت والعبادہ، کہ قوت والے اور عبادت گزار، عبادت گزار۔ والابصار یقول الفقہ فی الدین، اولو الابصار سے مراد کیا ہے؟ کہتے ہیں کہ دین میں گہری سمجھ والے۔ معلوم ہوا کہ انبیاء کے بارے میں دو چیزیں اللہ نے جمع بتائیں، ابراہیم علیہ السلام کے بارے میں اور ان کی ذریت کے بارے میں، کہا کہ ان میں دو چیزیں پائی جاتی تھیں، ایک تو یہ عبادت گزار تھے اور دوسرے علم کا گہرا، دین کا گہرا علم ان کے پاس تھا۔ تو عبادت اور دین کا گہرا علم ان کی جوڑی ہے، عبادت گزار ہونا اور دین کا گہرا علم ہونا ان کی جوڑی ہے۔ اور پہلے عبادت کو بیان کیا اس لیے کہ اصل مقصود وہی ہے زندگی کا، وما خلقت الجن والانس الا ليعبدون، سارا علم اسی آیت کی تکمیل کے لیے ہے، اس کے حصول کے لیے، اس مقصد کی حصول کے لیے ہے، کہ اللہ نے اسی لیے پیدا کیا ہم کو کہ ہم اللہ کی عبادت کریں۔ کیسے عبادت کریں یہ سارا علم سے معلوم ہوتا ہے، کس کی عبادت، کیسے عبادت۔ تو یہ ابن جریر الطبری نے اس کو اپنی تفسیر میں ذکر کیا ہے، اس کی سند حسن ہے۔ ابن قیم رحمۃ اللہ علیہ اپنے استاذ شیخ الاسلام ابن تیمیہ رحمۃ اللہ علیہ کے بارے میں فرماتے ہیں، کہتے ہیں کہ حضرت شیخ الاسلام ابن تیمیہ مرتن، ایک بار میں اپنے شیخ الاسلام ابن تیمیہ رحمۃ اللہ علیہ کی خدمت میں حاضر ہوا، صلی الفجر ثم جلس یذکر اللہ تعالی الى قریب من انتصاف النہار، کہتے ہیں کہ انہوں نے فجر کی نماز ادا کی، اس کے بعد بیٹھے رہے اللہ کا ذکر کرتے کرتے یہاں تک کہ آدھا دن ہو گیا، یعنی زوال کا وقت قریب آ گیا، دوپہر کا وقت آ گیا۔ ثم التفت الی، پھر میری طرف متوجہ ہوئے، وقال ھذہ غدوتی، کا یہ میرا ناشتہ ہے، ولو لم اتغد الغدا سقطت قوتی، کہا کہ اگر میں یہ ناشتہ نہ کروں میری قوت ختم ہو جائے گی، میری قوت ختم ہو جائے گی۔ الوابل الصیب میں ابن قیم نے اس کو ذکر کیا ہے۔ تو اس سے معلوم ہوا کہ ہمارے اسلاف ایسے تھے کہ یہ نہیں کہ صرف علم علم علم، بلکہ علم کے ساتھ عبادات بھی ان کی زندگی میں تھیں۔ یہی وجہ ہے کہ ان کی زندگی میں خشیت اور تقویٰ اور وہ ساری خوبیاں تھیں جو عبادت کے نتیجے میں پیدا ہوتی ہیں، اور ان کے علم میں حفاظت کا معاملہ تھا، خواہشات سے دوری اور اللہ سے قرب، آخرت کی فکر اور علم کی حفاظت، اپنی ذمہ داری کا احساس، اور دین کے لیے تکلیف اٹھانا، ساری چیزیں کب آئیں گی؟ جب اللہ سے بندے کا تعلق ہوگا، اللہ سے منقطع ہو جائے گا، دنیا دار بن جائے گا، اور علم کو بھی دنیا کے لیے استعمال کرے گا۔ لہذا طالب علم کے لیے ضروری ہے کہ اس کی زندگی میں تعبد ہو، عبادت گزاری ہو۔ آئیے آگے بڑھتے ہیں۔ باب نمبر 14، طلب علم میں مجاہدہ و مداومت، دونوں جوڑی ہے اس کی، کہ طالب علم جو ہے اس کو مجاہدہ کرنا چاہیے، محنت کرنا چاہیے۔ پہلے دن بہت جوش ہوتا ہے، میں یاد کروں گا قرآن پورا یاد کروں گا، ٹھیک ہے، لیکن وہ کیا باقی رہ پاتا ہے؟ نہیں۔ جب اس میں تکلیف ہوتی ہے اور پڑھ رہا ہوں تو سر دکھ رہا ہے، ایک گھنٹہ پڑھ رہا ہوں یاد نہیں ہو پا رہا اور سر چکر آ رہا ہے، تکلیف ہوتی ہے۔ کبھی کچھ اور مشاغل آتے ہیں، اس میں تکلیف ہوتی ہے۔ درس یہاں سے وہاں منتقل ہوگا، اس مسجد میں نہیں ہوگا، دور کی مسجد میں ہوگا، اب وہاں جانا ہے، یا تھکا ہوا ہے لیکن درس اٹینڈ کرنا ہے۔ تو انسان کے کئی مسائل زندگی میں ہوتے ہیں، ان مسائل میں انسان کو تکلیف ہوتی ہے، اس تکلیف کے ساتھ علم حاصل کرنا، علم کے لیے تکلیف اٹھانا، جب تک کہ طالب علم یہ قیمت ادا نہ کریں اس کو علم کا مقام نہیں ملتا. بیٹھے بیٹھے لیٹے لیٹے یہاں بالکل آسانی سے علم کی واقعی برکت نصیب نہیں ہوتی ہے. جب کسی چیز کے لیے انسان مجاہدہ کرتا ہے اس سے اس کی ایک مناسبت پیدا ہو جاتی ہے, اس کے بہت ساری گہرائیاں اس پر یعنی منکشف ہوتی ہیں, واضح ہوتی ہیں. لہذا ایک آدمی مجاہدے کے لیے تیار ہو, تکلیف کے لیے تیار ہو, زبردستی کی نہیں لیکن علم کے لیے تکلیف بھی اٹھانی پڑے. مان لیجئے آپ کی گاڑی پنکچر ہو گئی اور آپ کو درس میں پہنچنا ہے, پیدل پہنچوں گا میں, کسی اور سے لفٹ لے کے جاؤں گا یا کہیں سے گاڑی کرایہ سے لے کے جاؤں گا, یہ تو چھوڑ دی جانا, گاڑی نہیں اسٹارٹ ہو رہی ہے آج کینسل, نہیں. تو اپنے مقصد میں پکا نہیں ہے, تو اپنے مقصد میں واقعی پختہ نہیں ہے. تیرے اندر یہ بات ہونی چاہیے کہ اگر میری گاڑی بند پڑ جائے میں گاڑی لگا کے میں پیدل جاؤں گا لیکن درس میں پہنچوں گا. جب تک کہ یہ دل میں انسان کے جذبہ نہ ہو واقعی وہ اپنے مقصد میں کامیاب نہیں ہوگا, اس کو وہ گہرائی وہ اونچا مقام نہیں ملے گا. سلف ہمارے ایسے تھے, پیدل انہوں نے کئی کئی دنوں کے سفر کیے تب جا کے ان کو مقام ملا ہے. مجاہدہ زندگی میں ہونا چاہیے اور اس مجاہدے پہ تھکنا نہیں, بس بس ہو گیا میں چھوڑ دیتا ہوں, اب ایسا نہیں ہونا چاہیے. بلکہ آدمی کہے کہ بھائی نہیں ہو رہا میرے سے, مولوی صاحب میں نہیں کر سکتا, یہ بڑوں کا کام ہے, میرے بس کی بات نہیں ہے, ایسا نہیں ہونا چاہیے. بلکہ طالب علم اس پہ مداومت اختیار کرے. آج کل کتنے سال سے کر رہے ہیں, کئی سالوں سے کر رہا ہوں, اللہ سے امید ہے کبھی نہ کبھی پہنچوں گا, چھوڑا نہیں میں نے. خطیب بغدادی رحمۃ اللہ علیہ کی وفات ہوئی, مشہور ہے, ان کے سینے پر کتاب رکھی ہوئی تھی. اتنے بڑے عالم, اتنے بڑے فقیہ, الفقیہ والمتفقیہ کتاب لکھی ہے, شرف اصحاب الحدیث کتاب لکھی ہے, ہر فن کی کتابیں ہیں, لیکن آپ دیکھیے آخری وقت میں سینے پر کتاب رکھی ہوئی ہے. آدمی مداومت کے ساتھ علم حاصل کرے, ہمیشہ لگا رہے. یحییٰ ابن کثیر رحم اللہ فرماتے ہیں, لا يستطاع العلم براحة الجسم, جسم کی راحت کے ساتھ علم حاصل نہیں کیا جاتا. تکیہ لگا ہوا ہے, ہاں پلنگ پر گدا لگا ہوا ہے اور صاحب نے انگور رکھے ہوئے ہیں اور پنکھا اے سی سب کچھ, تب میں علم حاصل کروں گا. ایسا آدمی علم نہیں حاصل کر سکتا, کچھ کام کا نہیں آدمی. آدمی مجاہدے کے لیے تیار ہو, رات کا وقت ہے. آپ دیکھیں امام بخاری رحمۃ اللہ علیہ کے بارے میں آتا ہے, ان کے ساتھی کہتے ہیں کئی بار ایسا ہوتا تھا کہ امام بخاری رحمۃ اللہ رات کے وقت میں چراغ جلاتے تھے, پھر کچھ دیر کچھ پڑھتے, پھر چراغ بجھا کے پھر لیٹ جاتے, پھر کچھ یاد آتا پھر اٹھتے, پھر چراغ جلاتے, پھر پڑھتے, پھر لیٹ جاتے. کئی کئی مرتبہ ایک رات میں ایسا ہوتا ہے. جب تک کہ انسان کی کا رشتہ علم سے ایسا نہ ہو, جب تک کہ آدمی اپنا پورا علم کو نہ دے, علم اپنا تھوڑا بھی ہم کو نہیں دیتا. جب تک کہ ایسا نہ ہو تعلق انسان کا, تب تک کہ کچھ نہیں ملتا انسان کو, دنیا میں بھی نہیں ملتا. دین تو بہت دور کی بات ہے, دین اعلیٰ و ارفع ہے, دنیا گھٹیا حقیر ہے. یہ حقیر دنیا ہم کو نہیں دیتی, ایسا تو دین ہم کو دے گا. اس کے لیے ہم کو چاہیے گہرائی, چاہیے ہم کو, تو پھر ہم کو یہ کرنا پڑے گا, مجاہدہ اٹھانا پڑے گا, اس کی تکلیف اٹھانی پڑے گی. تو یہ مقصود نہیں کہ زبردستی مجاہدہ کرے, کہ آدمی کھڑا ہو کے ایک ٹانگ پہ کتاب پڑھنا شروع کرے, زبردستی کا مجاہدہ نہیں. لیکن واقعی اگر آپ کی طبیعت ٹھیک نہیں ہے لیکن پھر بھی آپ کو بہت اہم درس ہے, آپ کو درس میں بیٹھنا ہے, آپ بیٹھے بھلے ٹیک لگا کے بیٹھے لیکن میں سنوں گا, میں اپنی مداومت نہیں چھوڑوں گا, پابندی نہیں چھوڑوں گا, یہ ہونا چاہیے. امام مسلم نے یحییٰ ابن ابی کثیر کا یہ قول صحیح مسلم میں ذکر کیا ہے, روایت نمبر 612 کے ضمن میں. یحییٰ ابن سعید کہتے ہیں, سمعت سعید ابن المسیب یقول, ان کنت لأسیر اللیالی والایام فی طلب الحدیث الواحد, جامع بیان العلم 569 اور روایت صحیح ہے. کہتے ہیں سعید ابن مسیب کہتے ہیں کہ کئی کئی راتوں کا, کئی کئی دنوں کا سفر میں صرف ایک حدیث کے لیے کیا کرتا تھا, صرف ایک حدیث جا کر سننے کے لیے راوی سے یا شیخ سے محدث سے میں ایک ایک مہینے کا سفر کرتا تھا, کئی دنوں کا راتوں کا سفر کرتا تھا. ان کنت لأسیر اللیالی والایام, کئی راتیں کئی دن, یعنی دن میں بھی سفر کر رہے ہیں رات میں بھی سفر کر رہے ہیں اور جا کے پہنچ رہے ہیں, کتنے کے لیے؟ ایک حدیث کے لیے. اگر کوئی مولوی صاحب کو بولے آؤ میں تم کو ایک حدیث سناتا ہوں 50 کلومیٹر دور سے آؤ, اگر مولوی صاحب فون پہ بتا دیں گے تو بہت اچھا رہے گا, لیکن وہ ملاقات کہاں رہی اب. تو یہ جو چیزیں ہیں یہ اس زمانے کی خوبی اور خصوصیت تھی اور یہی وجہ ہے کہ ان کے پاس علم کا اتنا اونچا مرتبہ تھا. ابن عباس رضی اللہ تعالیٰ فرماتے ہیں, لما توفی رسول اللہ صلی اللہ علیہ وسلم, اب دیکھیے قصہ اور صحابہ کا مجاہدہ دیکھیے جو دوسروں سے اوپر ہیں. کہتے, لما توفی رسول اللہ صلی اللہ علیہ وسلم قلت لرجل من الانصار, جب اللہ کے رسول صلی اللہ علیہ وسلم کی وفات ہو گئی तो मैंने अंसार में से एक साहब से कहा, या फुलान हलुम, ए फुलान चलो, फलनस अल असहाब नबी सल्लल्लाहु अलैहि वसल्लम فإنهم اليوم كثير, आओ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सहाबा आज बहुत सारे मौजूद हैं, आओ उनसे जाके हम दीन का इल्म हासिल कर लेते हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसें हासिल कर लेते हैं। فقال وعجب لك ابن عباس, उन्होंने कहा وعجبا, कहा कि तुम्हारे हाल पर भी ताज्जुब है इब्न अब्बास, اثر الناس يحتاجون اليك وفي الناس من اصحاب النبي صلى الله عليه وسلم من ترى, तुमको ऐसा लगता है कि तुम्हारी जरूरत लोगों को पड़ेगी इल्म के बारे में, जबकि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के इतने सारे सहाबा मौजूद हैं, तुम्हारी किसको जरूरत पड़ने वाली है। कहते हैं कि फतरक ذلك واقبلت على المساله, उन साहब ने तो छोड़ दिया इस काम को, इस मिशन को उन्होंने छोड़ दिया, लेकिन मैं इस काम में लगा रहा, इस काम के लिए मैंने अपने आप को वक्फ कर दिया, इसकी तरफ मुतवज्जे हो गया। فان كان لا يبلغني الحديث عن الرجل فآتيه وهو قائل, कहते हैं कि मुझे कभी मालूम होता कि फलां सहाबी के पास कोई हदीस है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की, तो मैं उनके घर जाता। वह قائل, बाज़ वक़्त ऐसा होता कि वो घर में कैलूला कर रहे होते, घर में दोपहर के वक्त में आराम कर रहे होते। فأتوسد رداءي على بابه, तो मैं उनके दरवाजे ही पर अपनी चादर बिछाकर बैठ जाता और टेक लगा के उसको बैठ जाता। فتصفي الريح على وجهي التراب, धूल मिट्टी हवाएं तेज चलती, गर्म लू, गर्म हवा जो है मिट्टी उड़ा उड़ा के मेरे मुंह पर थपेड़े उसके लगते रहते। फयखरुजु, लेकिन मैं उसी तरह बैठा रहता। फयखरुजु फयरानी, जब वो आराम करके बाहर निकलते तो मुझे देखते। फयकुल यबन अम्मी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मा जा अबिक, बाहर निकलते मुझको देखकर वो कहते, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के भाई, चचाजाद भाई, क्यों कैसे आना हुआ? अला अरसलता इलैया फआतीक, कहते मुझको किसी को भेज देते, मैं खुद आपके पास आ जाता, क्योंकि आपका मकाम है, रसूल सल्लल्लाहु अलैहि वसल्लम के रिश्तेदार हैं, भाई हैं, आप ही बोल देते, किसी को भेज देते, बुलाया है तो मैं खुद आपके पास चला आता। फअकुलु ला अना अहक्कु अन आतीक, कहते नहीं, मैं ज्यादा हकदार था कि मैं आपके पास आऊं। फअसअलुहु अनिल हदीस, और फिर मैं उनसे वो एक हदीस पूछता जो उनके पास थी। قال فبقي الرجل حتى رآني, कहते वो जो मेरा साथी था जिससे मैंने डिस्कस किया था अपने बरनामज को, प्रोग्राम को, अपने मिशन को, तो उन वो भी जिंदा रहे और मैं ये करता रहा। एक वक्त ऐसा आया, وقد اجتمع الناس علي, कि उन्होंने देखा कि लोग फिर मेरे पास जमा होने شروع हो गए। فقال كان هذا الفتى اعقل مني, उनकी जुबान से निकला बेसाख्ता, उन्होंने कहा कि देखो ये जो नौजवान था ये मुझसे ज्यादा अकलमंद था। क्यों? क्योंकि उसने पहले ही से देख लिया था कि एक वक्त आएगा, एक एक करके सहाबा दुनिया से रुखसत हो जाएंगे, और फिर वो इल्म अगर हम आज ले लेंगे, उस इल्म को दूसरों में तकसीम करके वो सारा सवाब हम समेट सकते हैं, लोगों की रहनुमाई करके हम अपनी आखिरत में ऊंचा मकाम पा सकते हैं। तो वो जो चीज है वो इब्ने अब्बास ने पहले से भांप ली थी, और इल्म का शौक, उसके लिए मुजाहदा करके उन्होंने वो सब हासिल कर लिया और लोग उनसे वो सीखने लगे, तो उम्मत की रहनुमाई का शर्फ उनको नसीब हुआ। लेकिन वो कैसा आया? एक दिन में आ गया, बटन दबा दिया आ गया? नहीं। रात में सो गए, सुबह उठ गए, आ गया? नहीं। एक एक हदीस के लिए दोपहर की धूप में जाकर बैठे हैं और घर के बाहर बैठे, ये भी नहीं कि उठो हदीस लेने आया आपका, सिखाओ आज कौम कैसी है, रात को 3 बजे फोन करेगी, एक हदीस के बारे में पूछना है आपको, मैं सबको भाई ये कोई वक्त है? हाँ यही वक्त होता है, आपके लिए कोई वक्त नहीं, डॉक्टर लोगों को देखो, आप देखो ऐसे, डॉक्टर से अच्छा आपको होना चाहिए। वो बेचारा सफर से आया है, घर में लेटा हुआ है, बीवी बीमार है, बच्चे रो रहे हैं, लेकिन आपकी अपनी जरूरत है, हम अपना हक आलिम पर समझते हैं। देखिए वो जाके बाहर बैठे हुए हैं, उनको मेरी वजह से तकलीफ नहीं होना चाहिए, फिर मैं खुद चल के जाऊंगा, उनको नहीं बुलाऊंगा, हालांकि इतने शर्फ वाले हैं, नबूवी खानदान के हैं, लेकिन फिर भी नहीं। इल्म के लिए अल इल्मु युता वला याती, इल्म के पास जाया जाता है, इल्म को बुलाते नहीं है, बल्कि इल्म के पास हमको जाना चाहिए। अहले इल्म की आज उलमा हैं, कदर कर लें, उलमा से इल्म हासिल करें, उलमा के पास जाएं, उनकी उनकी सोहबत में बैठें, उनसे दीन की बात सीखें, जितना वो दे उतना सीखें। पत्थर मारे नहीं जैसे पेड़ को फल के लिए मारते हैं, हम क्या करते हैं, उलमा को पत्थर मार मार के लेने की कोशिश करते हैं, नहीं, इंतजार करो फल गिरने का, उनकी मजलिस में बैठे रहो, वो बोलेंगे कुछ ना कुछ, उनको मालूम है, ये नहीं कि सताओ उनको। हमारे यहाँ उलमा की वो कदर नहीं जिसकी होनी चाहिए थी। अल्लाह हिदायत अता फरमाए। तो ये इमाम दारमी ने इसको रिवायत किया है और रिवायत नंबर 590 पर है और मुख्तलिफ किताबों में ये सही सनद के साथ रिवायत आई है। आखिरी बाब बयान करके मैं अपनी बात खत्म कर रहा हूं। बाब नंबर 15, हिफाजत इल्म। इल्म आदमी जमा करे लेकिन उसको संभाले भी। आदमी पैसों के बारे में जानता है, इल्म के बारे में भी इसको याद रखना चाहिए। ये ना हो कि आज पढ़ा और वो खो गया, फलां चीज याद कर ली वो मुहाफजे से निकल गई, फलां चीज लिख के रखी थी वो खो गई, मालूम नहीं कहां लिखा था। तो इस तरह से नहीं होना चाहिए, बल्कि आदमी जो इल्म हासिल करता है अपने अपने सीने में या इसी तरह से अपने हाफिज़े में या किताबों में या जहां भी इसको होता है नोटबुक में उसको महफूज करके रखे। तो ये दोनों चीजें उसकी जिंदगी में होनी चाहिए, हिफाजत इल्म, तलब इल्म के साथ हिफाजत इल्म भी जिंदगी में होना चाहिए। अल्लाह ताला कुरान करीम में फरमाता है, बल हुआ आयातुन बय्यिनातुन फी सुदूरिल लदीना ऊतुल इल्म, बल्कि ये खुली हुई वाज़े आयात हैं उन लोगों के सीनों में यानी दिलों में जिन्हें इल्म से नवाजा गया है, जिन्हें इल्म अता किया गया है। तो मालूम हुआ कि असल जगह दिल की कहां, इल्म की कहां है? दिल। इसीलिए आप देखेंगे कि मेराज की रात में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का सीना चाक किया गया और उसमें हिकमत और ईमान को, ईमान और हिकमत से उसको भर दिया गया। मालूम हुआ कि हिकमत और ईमान यहां होता है। तो इल्म की जगह सदर है। तो असल जो है अफजल तरीन चीज ये है कि इंसान कुरान और सुन्नत का इल्म और इसी तरह से आसार और दीन के मफाहीम का इल्म अपने सीने में महफूज करे, वो आयात हिफ्ज करे, अहादीस हिफ्ज करे, उलमा के अकवाल याद करे जो बहुत जरूरी होते हैं, और इस तरह से दीन की बातों को, उसूलों को, कवायद को याद करे। ये असल और अफजल है क्योंकि इल्म की जगह दिल है। तो ये पहला मरतबा है जो अफजल है। लेकिन इसके अलावा भी हिफाजत इल्म के असबाब और ज़राए हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस से इसकी मजीद फजीलत मालूम होती है। आपने फरमाया, नद्दरल्लाहु मरअन समिअ मिन्ना हदीसन फहफ़ज़हु हत्ता युबल्लिगहु गैरहु। इमाम तिर्मिज़ी ने इसको रिवायत किया है, सहीह जामे सगीर हदीस नंबर 6763, और हदीस सही है। फरमाते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह ताला सरसब्ज़ व शादाब रखे, खुश रखे, तरोताज़ा रखे उस शख्स को जो हमसे कोई हदीस सुने, उसे महफूज कर ले यहां तक के दूसरे तक पहुंचा दे। तीन काम करने हैं दीनी मजालिस में। नंबर एक, हम सुने, काल अल्लाह काल रसूलुल्लाह, सुने हम उसको। नंबर दो, उसे महफूज करें, याद कर लें या नोट कर लें। नंबर तीन, उसे दूसरों तक पहुंचाएं। तीन काम जो आदमी करेगा उसके लिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ है कि अल्लाह ताला ऐसे इंसान को तरोताजा रखे। नदरा कहते हैं चेहरे की तरोताजगी को जिसमें खुशी शामिल हो। तो नदरा जो है ये तरोताजा रखे, पुर रौनक रखे उसके चेहरे को और उसको खुश रखे अल्लाह ताला। तो ये जो दुआ प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की किसके लिए है? तीन काम करना है, दीनी मजालिस में बैठ के सुनना, महफूज करना, दूसरे तक पहुंचाना। जो आदमी करेगा वह रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ का हकदार बनेगा। लेकिन सीने में बाज़ औक़ात याद लोगों के महफूज नहीं हो पाता है, खुसूसन आज के मशागिल के दौर में, जबकि 500 चीजें इंसान की के सामने एक के बाद एक आती रहती हैं और दिल हमेशा यानी परागंदा रहता है। ऐसे दौर में लिखकर महफूज करना या ऑडियो के जरिए से महफूज करना भी एक तरीका है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है जिसको हकीम तिर्मिज़ी ने रिवायत किया है और तबरानी और हाकिम ने भी इसको रिवायत किया और शेख अल अल्बानी ने सहीह जामे सगीर में 4434 पर उसको सही कहा है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कैदुल इल्म बिल किताब, इल्म को लिखकर कैद कर लो, इल्म को लिखकर महफूज कर लो। तो मालूम हुआ कि ये भी अमर रसूल सल्लल्लाहु अलैहि वसल्लम का है और भी अहादीस है जिसमें आपने लिखने का हुक्म सहाबा को दिया है। उक्तुब, इस तरह से आपने हुक्म दिया, उक्तुबुल अबी शाह, और इस तरह की कई रिवायतें जिसमें आपने इल्म के लिखने का हुक्म दिया, जिससे मालूम हुआ कि न सिर्फ कुरान बल्कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान और आपकी अहादीस को भी लिखना चाहिए। तो लिख कर भी महफूज किया जाता है और अल्लाह ने कलम का जिक्र कुरान में किया कि अल्लज़ी अल्लमा बिल कलम, कलम क्या है? कलम इल्म को महफूज करने और नशर करने का जरिया है। तो ये भी मतलूब चीज है। लेकिन यहां ये बात याद रखनी जरूरी है कि इल्म को लिखने का ऐसा मिजाज न हो कि मुराजात उससे छूट जाए। बाद लोग क्या करते हैं, लिखते रहते हैं, फोटो निकालते हैं, कॉपी कर लेते हैं, रिकॉर्ड कर लेते हैं, सुनते नहीं, पढ़ते नहीं, मुराजात नहीं करते, वापस से देखते नहीं उसको। उनको लगता है कि मैंने महफूज कर लिया, लेकिन उसके पास कुछ भी नहीं है। वह तो वैसे भी किताबों में सब कुछ है, लेकिन उससे मुराजात भी होना चाहिए। जो आपने लिखा उसको पढ़िए भी, जो आपने रिकॉर्ड किया उसको सुनिए भी, जो आपने नोट किया वापस से देखिए उसको, ताकि वो चीज आपके हाफवे में भी रहे। बाज़ औक़ात आदमी जमा 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 करता चला जाता है, लेकिन उसके पास कुछ भी नहीं होता है। तो ये चीज नहीं होना चाहिए। इसीलिए बाज़ सलफ लिखने से मना करते थे। क्यों? इसलिए कि लिखने वाला बाज़ औक़ात लिखे हुए पर भरोसा करके बैठ जाता है और उसके पास कुछ नहीं होता है, याददाश्त में कुछ नहीं होता है। इसलिए इब्राहिम नखी रहमतुल्लाह अलैह फरमाते हैं, ला तक्तुबु फततकिलु, लिखने में न लग जाओ कि तुम उसी पर तकिया कर लो। लिख रहे हैं, लिख रहे हैं, लिख रहे हैं और ये समझ रहे हैं कि इल्म महफूज हो गया। तो पहले से लिखा हुआ था किताबों में, आपने नोट करके क्या महफूज किया उसको? नोट करना वो मुफीद है जिसकी मुराजात भी हो। तो जामे बयान इल्म में ये 373 पर यह असर मौजूद है। इसी तरह से अबू किलाबा रहमतुल्लाह फरमाते हैं, अल किताब अहब इलैना मिन निस्यान, लिख लेना हमारे नजदीक ज्यादा पसंदीदा है भूलने से। कि जैसे एक आदमी कहे मैं नहीं लिखता, क्योंकि सलफ बहुत सारे लिखते नहीं थे, ठीक है, बैठा दर्स में, दर्स के बाद पूछा उससे क्या कहा गया, मुअल्लिम ने क्या सिखाया, का कुछ भी याद नहीं, क्या फायदा। तो सलफ की इक्तिदा किया न लिखने में, लेकिन इक्तिदा नहीं किया याद रखने में। तो अगर याद रखता तो ज्यादा अच्छा था। तो बाद लोगों ने बयान भी किया कि फलां एक जो है तालिबान बैठा करता था मजलिस में अहले इल्म की, और लोग नोट कर रहे हैं, तालिबान उसको बोले क्यों नहीं लिखता, तो नोट नहीं करता, इतनी प्यारी बातें बता रहे हैं। कहा कि इमाम बुखारी लिखते नहीं थे, इमाम बुखारी लिखते नहीं थे, हालांकि ये खुद एक मफरूजा है, लेकिन बहरहाल नहीं लिखते थे। अब बाद में उससे जब खत्म हुआ सिलसिला दुरूस का, उससे पूछा गया कितना याद है तुझको, और कुछ भी याद नहीं है। कहा कि अल्लाह के बंदे, इमाम बुखारी के न लिखने में तो उनकी पैरवी किया, लेकिन याद रखने में उनकी पैरवी नहीं किया तू। तो ये तरीका नहीं होना चाहिए, बल्कि आदमी लिखे और उसको महफूज करे और उसकी तरफ रुजू भी करे, वापस देखे भी हफ्ते में महीने में, उसको चेक भी करे कि जो मैंने लिखा है मैं उसको याद भी रखा हूं कि नहीं, उसकी मुराजत भी होना चाहिए। तो बहरहाल ये कुल 15 बाब हमारे मुकम्मल हुए, जिनमें इल्म के ताल्लुक से कुछ हिदायत तालिबे इल्म के लिए हैं। अल्लाह रब्बुल आलमीन मुझे और हम सबको इस पर अमल करने की तौफीक अता फरमाए। अकूलु हाज़ा वस्तग़फिरुल्लाह ली वलकुम।